الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فقال رسول الله صلى الله عليه وآله وسلم من أحب سنتي وفي رواية من أحيا سنتي فقد أحبني ومن أحبني كان معي في الجنة أو كما قال صلى الله عليه وآله وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته الله تعالى شأنه کے بے شمار احسانات میں سے ایک بہت بڑا احسان اللہ تعالی کے سب سے چہیتے اور سب سے محبوب نبی جناب محمد الرسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ذات عالی سے وابستگی ہے. یہ بہت بڑی نعمت ہے کہ اللہ تعالی شانہ نے ہمیں اپنے سب سے چہیتے نبی صلی اللہ علیہ وآلہ وسلم کا امتی بنایا. اللہ تعالی شانہ اس نعمت کی قدردانی کی ہم سب کو توفیق عطا فرمائے. جیسے روسیاہوں کو سیاہ کاروں کو اللہ تعالی شانہ حضرت آدم علیہ السلام سے وابستہ کر دیتے تو بھی ہمارے لیے تو بہت بڑی بات تھی, اس لیے کہ وہ بھی اللہ کے پیغمبر ہیں. حضرت سلیمان علیہ السلام سے وابستہ کر دیتے, حضرت عیسیٰ علیہ السلام سے وابستہ کر دیتے, حضرت نوح علیہ السلام سے وابستہ کر دیتے, مسلمان بناتے, مؤمن بناتے اور ان انبیاء میں سے کسی بھی نبی کے ساتھ وابستہ کر دیتے. وہ بھی بہت بڑی نعمت ہوتی ہمارے لیے, بلکہ کسی کے لیے بھی. اسلام کا مل جانا, ایمان کا مل جانا, یہ بھی ایک بہت بڑی نعمت ہے. اور اسلام اور ایمان کسی بھی نبی کے واسطے سے مل جائے, بہت بڑی نعمت. لیکن اللہ تعالی شانہ نے بغیر کسی استحقاق کے ہمیں اپنے سب سے چہیتے اور سب سے محبوب پیغمبر صلی اللہ علیہ وآلہ وسلم کی ذات عالی کے ساتھ وابستہ کیا. اللہم لک الحمد ولک الشکر، اللہم لک الحمد ولک الشکر، اللہم لک الحمد ولک الشکر. یہ وابستگی بہت اونچی، اس لیے کہ وہ جتنے اونچے ہیں اس وابستگی کی وجہ سے یہ امت بھی اتنی ہی اونچی ہو گئی. کنتم خیر امت اخرجت للناس، یہ امت بہترین امت ہو گئی. وہ چونکہ تمام انبیاء میں بہترین ہے اس وجہ سے یہ امت تمام امتوں میں بہترین ہو گئی. آپ صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ ان الجنت حرمت علی الانبیاء کلہم حتی ادخلہا، کہ جنت تمام نبیوں پر حرام ہے جب تک کہ میں داخل نہ ہو جاؤں. وان الجنت حرمت علی الامم کلہا حتی تدخلہا امتی، اور جنت تمام امتوں پر حرام ہے جب تک کہ میری امت داخل نہ ہو جائے. کیوں نہ پائے تیری امت خیر امت کا خطاب. یہ میرے آقا صلی اللہ علیہ وآلہ وسلم، آپ کی امت کو خیر امت کا لقب ملنا ہی چاہیے، اس لیے کہ آپ خیر البشر ہے، انسانوں میں سب سے بہتر. آپ خیر الرسل ہیں، رسولوں میں سب سے بہتر. خیر الانام ہیں، مخلوق میں سب سے بہتر. انسانوں میں سب سے بہتر، جنوں سے بھی بہتر، اور فرشتوں سے بھی بہتر. کیوں نہ پائے تیری امت خیر امت کا خطاب. تو ہے جب خیر البشر، خیر الرسل، خیر الانام. یہ میرے آقا صلی اللہ علیہ وسلم، جب آپ خیر البشر ہیں، خیر الرسل ہیں، خیر الانام ہیں، تو پھر آپ کی امت کو خیر الامت بننا ہی چاہیے، یہ لقب ان کو ملنا ہی چاہیے. یہ لقب جو ہمیں ملا خیر امت کا، یہ اس وجہ سے کہ ہمیں آپ صلی اللہ علیہ وآلہ وسلم کی بلند و بالا ذات کے ساتھ وابستگی نصیب ہوئی. خدا سے تو کم اور سب سے اعلی، خدا سے تو کم اور سب سے اعلی، دو عالم سے بالا ہمارے محمد صلی اللہ علیہ وآلہ وسلم. آپ صلی اللہ علیہ وآلہ وسلم سب سے افضل، سب سے اعلی، سب سے ارفع، سب سے اطیب، سب سے اتقا، سب سے اخشا، سب سے عالم، سب سے عارف، اور سب سے اجمل، سب سے احسن. جہاں کے سارے کمالات ایک تجھ میں ہیں، تیرے کمال کسی میں نہیں مگر دو چار. قاسم العلوم والخیرات علامہ قاسم نانوتوی رحمہ اللہ تعالی ارشاد فرماتے ہیں کہ جہاں کے سارے کمالات ایک تجھ میں ہیں، یعنی اللہ تعالیٰ شانہ نے جتنے صاحب کمال لوگوں کو پیدا کیا، ان میں جو جو کمالات نظر آتے ہیں وہ سارے، یہ سارے کے سارے آپ کے اندر نظر آتے ہیں. آپ تمام کمالات کے گلدستہ ہیں، آپ ایمبڈیمنٹ آف ایکسلنسیز ہیں. جہاں کے سارے کمالات ایک تجھ میں ہیں، آدم علیہ الصلوۃ والسلام کے کمالات کو دیکھ کر آپ کو جب میں دیکھتا ہوں تو سارے کمالات میرے آپ میں بھی نظر آتے ہیں، اور عیسیٰ علیہ الصلوۃ والسلام کے سارے کمالات کا جائزہ لینے کے بعد آپ کو دیکھتا ہوں تو ان کے بھی سارے کمالات آپ میں نظر آتے ہیں، اور ان دونوں کے بیچ کم و بیش 124,000 انبیاء علیہ الصلوۃ والسلام ہیں. ان میں سے ہر ایک کے کمالات کا جائزہ لے کر جب جب بھی آپ کی طرف میری نظر اٹھتی ہے تو ان سب کے کمالات آپ میں مجھے نظر آتے ہیں. جہاں کے سارے کمالات ایک تجھ میں ہیں، लेकिन जब आपको देखकर आदम को देखता हूं, ईसा को देखता हूं, नूह को देखता हूं, सुलेमान को देखता हूं, दाऊद को देखता हूं अलैहिस्सलातु वस्सलाम, तो मुझे आपके कमालात में से सिर्फ दो चार कमालात वहां नजर आते हैं, जहां के सारे कमालात एक तुझ में है, तेरे कमाल किसी में नहीं मगर दो चार। ये बहुत बड़ी नेमत है मेरे भाइयों, बहुत बड़ी नेमत। हमारे आका सल्लल्लाहु अलैहि वालैहि वसल्लम अल्लाह ताला शानहु को सबसे ज्यादा महबूब हैं, आप सबसे अफजल हैं, सबसे ज्यादा महबूब, सबसे अफजल, सबसे ज्यादा महबूब। इसी वजह से अल्लाह ताला शानहु ने आपको जो खसूसियतें अता फरमाई और आप पर जो इनामात की बारिशें बरसाई, वो अंबिया अलैहिस्सलातु वस्सलाम में से किसी पर नहीं। और अल्लाह ताला शानहु ने इसी महबूबियत की वजह से आपकी उम्मत पर जो इनामात की बारिश बरसाई, वो और किसी उम्मत पर नहीं। आने में हम सबसे आखिर में, मगर कयामत के दिन जन्नत में जाने के एतबार से हम सबसे पहले। तो आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम बहुत महबूब हक ताला शानहु को, और चूंकि आप बहुत महबूब हैं तो आपसे ताल्लुक रखने वाली हर चीज अल्लाह के नजदीक महबूब। ये मोहब्बत का कायदा है कि जब किसी से मोहब्बत हो जाती है तो उसकी हर चीज महबूब हो जाती है, जिससे मोहब्बत हो जाती है तो फिर उसकी टोपी भी अच्छी लगती है, उसका कोट भी अच्छा लगता है, उसकी शक्ल सूरत तो अच्छी लगती ही है, उसका घर भी अच्छा लगता है, उसकी गली भी अच्छी लगती है। अमुर्रु अलद दियारी दियारी लैला उकब्बिरु दल जिदारा व दल जिदारा वमा हुब्बुद दियारी शगफन कल्बी वलाकिन हुब्बु मन सकनत दियारा। लैला से इश्क हो गया मजनू को, कैस इब्ने आमिर उसका नाम था, लेकिन बहुत आला दर्जे की मोहब्बत हो गई तो उसका लकब पड़ गया कि लैला का मजनू, मजनू हो गया इश्क में, मोहब्बत हो गई, इश्क हो गया। तो जब वो लैला की गली से गुजरता था तो दीवारों को चूमता था, लैला के मकान की दीवार को तो चूमता ही था, लेकिन उस गली के और मकानात की दीवारों को भी चूमता था। तो किसी ने कहा कि ये क्या पागल बना, तो उसने कहा कि अमुर्रो अलद दियारे दियारे लैला वो कब्बिलो दल जिदारा वदल जिदारा, मैं लैला की गलियों से जब गुजरता हूं तो कभी इस दीवार को चूमता हूं, कभी उस दीवार को। वो महबुद दियारे शगफ न कल भी वला बिन हब मन सकन दियारा, ये मुझे देखने वालों तुम्हें गलत फहमी हो रही है कि मुझे दीवारों से मोहब्बत है, मुझे इन मकानों से मोहब्बत है, मुझे इन मकानों से नहीं, इन मकानों के पीछे जो मकीन रहती है उससे मोहब्बत है, और उसकी मोहब्बत मुझे मजबूर कर रही है उन मकानों को बोसा देने पर जिसका ताल्लुक उससे हो गया है। तो अल्लाह ताला शानहु की नजर में आप सल्लल्लाहु अलैहि वसल्लम चूंकि बहुत ज्यादा महबूब हैं, इसलिए आपसे ताल्लुक रखने वाली हर चीज महबूब, आपकी उम्मत भी अल्लाह ताला शानहु को बहुत महबूब। बहुत सहूलतें पैदा की दीन में, मा जाला अलैकुम फिद्दीन मिन हरज, अल्लाह ने दीन में कोई तंगी नहीं रखी है। युरीदुल्लाहु बिकुमुल युसर वला युरीदु बिकुमुल उसर, अल्लाह ताला तुम्हारे साथ आसानी चाहता है, अल्लाह ताला तुम्हारे साथ आसानी चाहता है, तंगी नहीं चाहता। इसलिए हमारी शरीयत को अल्लाह ने बहुत आसान बनाया। ये बात अलग है कि हम चूंकि बीमार हैं तो जब कोई बीमार होता है उसे आसान काम भी मुश्किल लगता है। एक शख्स बीमार हो जाता है तो जब तंदुरुस्त होता है तो तीन चार पांच रोटियां खा लेता है, तब यही शख्स जब बीमार हो जाता है तो पाव रोटी खाना भी उसके लिए मुश्किल है। तो हम बीमार हैं, बीमार होने की वजह से हमें दीन पर चलना मुश्किल मालूम होता है, हालांकि हमारी शरीयत बहुत आसान, बहुत आसान। अल्लाह जब खुद कहते हैं कि युरीदुल्लाहु बिकुमुल युसर, अल्लाह जब खुद कहते हैं मा जाला अलैकुम फिद्दीन मिन हरज, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब खुद फरमाते हैं कि अद्दीन युसरुन, ہمارا دین بہت سہولت والا ہے، بہت آسانیوں والا ہے. یہ پانچ وقت کی نمازیں پڑھنا یہ بہت آسان، رمضان کی روزے رکھنا بہت آسان، 2.5% زکات نکالنا بہت آسان، زندگی میں ایک مرتبہ حج کرنا بہت آسان، نگاہوں کی حفاظت بہت آسان، زینا سے بچنا، شراب سے بچنا، جوئے سے بچنا، ڈرگ سے بچنا بہت آسان، غیبت سے بچنا، بہتان سے بچنا بہت آسان، یہ سارے کام بہت آسان ہیں. لیکن روحانی اعتبار سے ہم بیمار ہو گئے ہیں اور بیمار کو ہر آسان کام مشکل لگتا ہے. اس لیے بجائے اس خیال کو لانے کے کہ ہمارا دین بہت مشکل ہے، ہمارے ذہن میں یہ خیال آنا چاہیے کہ دین تو بہت آسان ہے، لیکن چونکہ میں بیمار ہوں اس لیے مجھے دین مشکل لگتا ہے، تو مجھے اپنی صحت کی فکر کرنی چاہیے، دین کو آسان بنانے کی فکر نہیں کرنی چاہیے، مجھے اپنی صحت کی فکر کرنی چاہیے. اور صحت ملے گی تزکیہ سے، تزکیہ سے. یہ دل جو بیمار ہو گیا ہے، یہ دل جو بیمار ہو گیا ہے اسے تندرست کیا جائے. یہ دل میں جو بیماریاں ہیں، برے برے فاسد عقائد اگر ہیں، فاسد عقائد، فاسد نظریات، اس سے دل بیمار ہو جاتا ہے، بیمار بہت کمزور ہو جاتا ہے. تو دل کو فاسد عقائد سے، برے نظریات سے، غلط آئیڈیالوجی سے پاک کیا جائے تو دل تندرست ہو جاتا ہے. اور جن لوگوں کے عقائد درست ہیں اور جن لوگوں کے دل جو ہے وہ فاسد آئیڈیالوجی سے اور غلط نظریات سے پاک ہے، تو پھر انہیں اپنے دلوں کو رذائل سے پاک کرنا چاہیے. رذائل، رذائل برے اخلاق، رذائل برے اخلاق، اور انہیں اپنے دلوں کو اچھے اخلاق سے مزین کرنا چاہیے، آراستہ کرنا چاہیے. ایک تو اخلاق جو ہے وہ ہماری زبان والا اخلاق ہے کہ کوئی راستے میں مل گیا تو مسکرا کر ملاقات کر لی، بہت تواضع کے ساتھ ملے، اسے اپنے گھر میں بلایا، کھانا کھلایا، چائے پلائی، ایک تو یہ اخلاق ہے. اور دوسرا اخلاق جو ہے وہ شریعت مطہرہ والا اخلاق ہے. اخلاق شریعت مطہرہ میں جب یہ کہا جاتا ہے کہ اپنے اخلاق کو درست کرو، اس کا مطلب یہ ہے کہ دل کی کچھ صفات ہیں، دل کی کچھ کوالٹیز ہیں، دل کے کچھ اوصاف ہیں. اللہ تعالیٰ شانہ نے یہ دل جو ہے، دل اس میں کچھ کوالٹیز رکھی ہیں، کچھ اچھی کوالٹیز، کچھ بری کوالٹیز. اگر بری کوالٹی ہے تو اس کے مقابلے میں جو اچھی کوالٹی ہے وہ دل میں نہیں ہوگی، اور اگر اچھی کوالٹی دل میں ہے تو اس کے مقابلے کی جو بری کوالٹی ہے وہ نہیں ہوگی. جیسے اگر توحید ہے تو شرک نہیں ہوگا، یہ دل کی کوالٹی ہے. توحید جو ہے وہ زبان پر پہلے نہیں آتی، شرک جو ہے وہ زبان پر پہلے نہیں آتا، شرک پہلے دل میں آتا ہے. دل قبول کرتا ہے کہ اللہ ایک سے زیادہ ہے، اعاذنا اللہ من ذلک. یہ آئیڈیولوجی، غلط عقیدہ، فاسد عقیدہ، اس کا تعلق یہ کانوں سے نہیں ہے، آنکھوں سے نہیں ہے، زبان سے نہیں، ہاتھ سے نہیں. یہ نہیں ہے کہ دل میں تو توحید ہے مگر شرک لکھ رہا ہے. نہیں، ہاتھ شرک تبھی لکھ سکے گا جب دل میں شرک ہوگا، زبان شرکیہ الفاظ اسی وقت بول سکے گی جب دل میں شرک ہوگا. تو شرک جو ہے، شرک یہ دل کی ایک صفت ہے، دل کی ایک حالت ہے، دل کی ایک کوالٹی ہے، دل کا ایک وصف ہے، دل کا ایک کنڈیشن ہے. تو اگر توحید ہے تو شرک نہیں، اور شرک ہے تو توحید نہیں. اگر نفاق ہے، نفاق ہے تو خالص ایمان نہیں، اور اگر خالص ایمان ہے تو نفاق نہیں. اگر کفر ہے تو ایمان نہیں، ایمان ہے تو کفر نہیں. ان سب چیزوں کا تعلق دل سے ہے. ایمان یہ پہلے دل میں راسخ ہوتا ہے، دل میں راسخ ہونے کے بعد پھر زبان بولتی ہے، اشہد ان لا الہ الا اللہ و اشہد ان محمدن عبدہ و رسولہ. دل میں ایمان نہیں ہے اور زبان بولتی ہے وہ اللہ کے یہاں ایمان نہیں ہے، وہ اللہ کے یہاں ایمان نہیں ہے، یہ جھوٹا ایمان ہے، خالص ایمان نہیں ہے، یہ نفاق ہے، یہ نفاق ہے. تو دل میں ایمان نہیں مگر زبان ایمان کے الفاظ بولتی ہے، یہ خالص ایمان نہیں، یہ بناوٹی ایمان ہے. تو خالص ایمان، اس کے مقابلے میں نفاق، جس کو بناوٹی ایمان آپ کہیں گے. اور دل میں بھی ایمان نہیں اور زبان پر بھی ایمان نہیں، اس کو کفر کہتے ہیں. تو کفر کے مقابلے میں ایمان، دل میں اگر ایمان ہے تو کفر نہیں، اور کفر ہے تو ایمان نہیں. دل میں خالص ایمان ہے تو نفاق نہیں اور نفاق ہے تو خالص ایمان نہیں. یہ دل کی حالتیں ہیں میرے بھائیوں. تو یہ ایمان اور عقائد کے بعد ایمان لے آیا اور خالص ایمان لے آیا تو الحمدللہ شرک نکل گیا, شرک نکل گیا توحید آ گئی, نفاق نکل گیا خالص ایمان آ گیا, کفر نکل گیا ایمان آ گیا. تو دل جو ہے وہ فاسد عقائد سے پاک ہو گیا, برے عقیدوں سے پاک ہو گیا, برے نظریات سے پاک ہو گیا, غلط آئیڈیالوجی سے پاک ہو گیا. لیکن اس کا مطلب یہ نہیں ہے کہ اب بھی دل پاک ہی ہے. اس کے بعد دوسرا مرحلہ آتا ہے اخلاق کا, اخلاق. تو جیسے ایمان کے مقابلے میں کفر ہے تو اسی طرح اخلاق ہوتے ہیں, اور اخلاق کی بھی دو قسمیں ہیں, ایک طرف تواضع ہے تو دوسری طرف تکبر ہے. اگر دل میں تکبر ہے تو تواضع نہیں ہو سکتی, اور اگر تواضع ہے تو تکبر نہیں. ہاں یہ ہو سکتا ہے کہ کسی کے اندر 50% تواضع بھی ہے اور 50% تکبر بھی ہے, مکسچر ہو سکتا ہے. یہ بھی ہو سکتا ہے کہ 90% تکبر ہے اور 10% تواضع ہے, اور یہ بھی ہو سکتا ہے کہ 90% تواضع ہے اور 10% تکبر ہے. لیکن دل میں اگر 100% تواضع ہے تو تکبر کی گندگی سے یہ دل پاک ہے. اور دل میں اگر تواضع ہے ہی نہیں اور تکبر ہی تکبر ہے تو دل تکبر سے گندا اور میلا. اور اگر 10% تواضع سے دل آراستہ ہو گیا تو اس کا مطلب ہے کہ 90% گندگی ہے, اور اگر تواضع بڑھتے ہوئے 50% ہو گیا تو اس کا مطلب ہے کہ دل تکبر سے 50% گندا. اور ایسا کرتے کرتے اگر تواضع بڑھتے بڑھتے 90% ہو گیا تو اب صرف 10% گندا ہے تکبر سے, اور اگر 99% ہو جائے, 99% ہو جائے تواضع, تو پھر بھی 1% گندا ہے, دل ابھی پاک نہیں ہوا ہے, یہ دل پاک نہیں ہے. اور اللہ تعالی شانہ ارشاد فرماتے ہیں کہ کامیاب وہ ہوتا ہے جس کا دل پورا کا پورا پاک ہو جاتا ہے. قد افلح من تزکا, کامیاب ہو گیا وہ شخص جس کا دل پاک اور صاف ہو گیا, برے عقائد سے بھی پاک ہو گیا اور برے اخلاق سے بھی پاک ہو گیا. تو تواضع اور تکبر, ایک طرف تواضع ایک طرف تکبر. یہ تکبر جو ہے یہ خلق رذیلا ہے, رذیل, یہ بری خصلت. اور اس کے مقابلے میں تواضع یہ خلق حمیدہ ہے, یہ پریز ورزی ٹریٹ ہے. خلق حمیدہ, خلق حمیدہ پریز ورزی ٹریٹ. اور جو خودوں کے رزیلا ہے یہ ڈیبیسنگ ٹریٹ, ڈیبیسنگ کوالٹی, وہ پریز وردی کوالٹی, یہ ڈیبیسنگ کوالٹی. اب ہمارا مسئلہ میرے بھائیو یہ ہے کہ ہم لوگ ظاہر پر تو محنت کرتے ہیں, باطن پہ محنت نہیں کرتے. دیکھو میرے بھائیو, بہت لمبا سفر کر کے میں یہاں حاضر ہوا ہوں, اور میری طبیعت گھومنے پھرنے کی ہے نہیں, میری طبیعت مجلسی ہے نہیں. میں وہاں اپنی جگہ پر بہت مشغول رہتا ہوں, تو ایسا نہیں ہے کہ میں وہاں فارغ ہوں تو دین کی خدمت کرنے کے لیے یہاں آ گئے. نہیں, میں بہت قربانی کر کے آتا ہوں, اور اشعار بھی سنا سکتے ہیں, قصے کہانیاں بھی سنا سکتے ہیں, لیکن اس کا کوئی نتیجہ نہیں نکلے گا. ہم بھی قربانی کر کے آئے ہیں, آپ بھی قربانی کر کے آئے ہیں. آج ہر شخص مشغول ہے, بزی لائف ہے ہر ایک کی, تو کسی نہ کسی درجے میں دینی مجلسوں میں آنے والا قربانی کر کے آتا ہے. ہم بھی قربانی کر کے آئے, آپ بھی قربانی کر کے آئے ہیں. جب ہم قربانی کر کے دینی مجلسوں میں آتے ہیں تو میرے بھائیو, اس قربانی کے نتیجے میں کچھ نہ کچھ لے کر جانا چاہیے. ہم خالی ہاتھ آتے ہیں, خالی ہاتھ جاتے ہیں. ہر تقریر کے بعد, ہر واعظ و نصیحت کی مجلس کے بعد زندگی میں کم سے کم ایک اچھی چیز آنی چاہیے, کم سے کم ایک اچھی چیز آنی چاہیے. مومن کا جذبہ تو یہ ہونا چاہیے کہ جو کچھ کہا جائے اسے قبول کر کے جاوے اور پوری زندگی بدل جاوے. لیکن نہیں, ہم سست ہیں, غافل ہیں, دنیا میں پڑے ہوئے ہیں, گنہگار ہیں. تو کم سے کم یہ کہ میں از اول تا آخر بیان کو دھیان سے سنوں گا, اس نیت سے سنوں گا کہ پوری تقریر پر عمل کرنے والا بن جاؤں, ہر ہر بات پر عمل کرنے والا بن جاؤں. لیکن یہاں سے اٹھنے کے بعد اگر وہ جذبہ نہیں ہے تو گھر جاتے ہوئے, گھر جانے کے بعد سکون سے 10-15 منٹ بیٹھ کر کے سوچے کہ آج کے بیان میں جتنی باتیں مجھے کرنے کے لیے کہی گئی ہے, ان باتوں میں سب سے آسان بات کون سی ہے جسے میں کر سکتا ہوں, اور
कम से कम वो सबसे आसान बात तो शुरू कर दो। तो मेरे भाई वो सबसे आसान बात पर आज अमल हो गया, कल दूसरी तकरीर सुनेंगे तो दूसरी बात पर अमल शुरू हो गया, एक हफ्ते के बाद तीसरी तकरीर सुनेंगे, एक और चीज, और सबसे आसान को टारगेट करो, सबसे आसान। तो जैसे जैसे ये आसान आसान चीजें जिंदगी में आती चली जाएगी तो वो ऊपर वाली मुश्किल चीजें वो भी आसान होती चली जाएगी, इसलिए कि बारी तो उन्हीं की आएगी। फिर एक शख्स जो है वो एक मील जॉगिंग करेगा, एक मील, उसको कहा जाए कि भाई तुम 10 मील जॉगिंग करो या 8 करो या 6 करो या 4 करो या 2 करो, लेकिन कम से कम एक मील तो जॉग करो। अभी एक मील जॉगिंग करेगा तो कल उसके लिए 2 मील जॉगिंग करना आसान हो जाएगा, और जब 2 को करता रहेगा तो फिर तीसरे को अटेम्प्ट कर सकेगा, इसलिए कि वो उसको अब आसान लगे, इसलिए फिट होता है। इसी तरह मेरे भाइयों, एक शख्स जो है वो फजर की नमाज में नहीं उठ सकता लेकिन जोहर पढ़ लेता है, असर पढ़ लेता है, मगरिब पढ़ लेता है, ईशा पढ़ लेता है, इसने जॉगिंग शुरू कर दिया एक मील का, तो ये जो 2 मील फजर वाला मसला है वो भी हल हो जाएगा। हर अमल से ये दिल जो है, दिल उसे स्टैमिना मिलता है, उसे न्यूट्रिशन मिलते हैं, उसे विटामिन मिलते हैं। हर अमल से, ऐसा कोई अमल नहीं है जिसका दिल को फायदा ना पहुंचे। अच्छा अमल है तो भी दिल में जाता है और बुरा अमल है तो भी दिल में जाता है। और ये दिल जो है वो 2 हिस्सों में तकसीम है, एक हिस्से को नफ्स कहते हैं, दूसरे हिस्से को रूह कहते हैं। ये नफ्स जो है वो भी दिल के अंदर ही है, रूह है वो भी दिल के अंदर ही है। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि अला, गौर से सुनो, वह इन फिल जसद लमुद गतन, जिसम में गोश्त का लोथड़ा है, इधर सलूहत सलूहल जसद कुल्लुहु, जब वो ठीक हो जाता है तो पूरा जिसम ठीक हो जाता है। यानी जब वो ठीक हो जाता है तो जिसम से सादिर होने वाले सारे अमल ठीक हो जाएंगे। फिर आंख गलत देख नहीं सकती, जुबान गलत बोल नहीं सकती, कान गलत सुन नहीं सकते, हाथ गलत पकड़ नहीं सकते, कदम गलत चीज की तरफ चल नहीं सकते। इधर सलूहत सलूहल जसद कुल्लुहु, वहीदा फसदत फसदल जसद कुल्लुहु, जब वो बिगड़ जाता है तो पूरा जिसम बिगड़ जाता है। वो लोथड़ा कौन सा है? अला वही अल कल्ब, ये दिल है, दिल। तो ये रूह जो है वो भी दिल के अंदर ही है, और ये नफ्स है वो भी दिल के अंदर ही है। जब कोई शख्स बुरा अमल करता है, बुरा अमल, तो बुरा अमल करता है, जैसे आपके यहां 2 मेहमान आ जाए और आप एक कप चाय लाकर के एक को दे दे और दूसरे को न दे, उसके बाद आप किचन में जाकर के खाना ले आए और एक को दे दे दूसरे को न दे, जिसको दे रहे हैं उसे कुव्वत मिल रही है, जिसे नहीं दे रहे हैं वो भूख की वजह से कमजोर होता जा रहा है। बुरे अमल से नफ्स को कुव्वत मिलती है और अच्छे अमल से रूह को कुव्वत मिलती है। बुरे अमल, छोटे से छोटा बुरा अमल आप करो, ये मत समझो कि ये हवा में उड़ गया, नहीं मेरे भाइयों, छोटा सा छोटा बुरा अमल ये आपके नफ्स को ताकतवर बनाता है। और इस वक्त ये हम इस वक्त एक दीनी मजलिस में बैठे हुए हैं और एक अमल कर रहे हैं, आप सुन रहे हैं, मैं बात कर रहा हूं, तो इस एक घंटे में जो भी बात होगी, एक घंटे में, डेढ़ घंटे में, पौन घंटे में, जितनी देर तक हम यहां बैठे रहेंगे, तो इस वक्त में जो अच्छा काम कर रहे हैं तो उनकी रूह को फायदा पहुंच रहा है। और हो सकता है कि बाहर कोई हमारा भाई गलत काम में मुब्तला हो तो उसके नफ्स को फायदा पहुंच रहा है। एक ही वक्त में 2 काम नहीं हो सकते कि रूह को भी फायदा पहुंचे, नफ्स को भी फायदा पहुंचे। 24 आवर्स में, 24 घंटे में जिसका वक्त, जिसका ज्यादा वक्त बुरे अमल में जाता है तो उस बिचारे का नफ्स तो खा खा कर तगड़ा होता है लेकिन रूह बिचारी भूखी रहती है। और जिसके 24 आवर्स का अक्सर वक्त अच्छे कामों में गुजरता है तो रूह उसकी ताकतवर होती है और नफ्स जो है वो कमजोर होता है। और जब नफ्स कमजोर होता है और रूह ताकतवर होती है तो ये रूह जो है वो तहज्जुद के वक्त उठा देती है, इसलिए कि नफ्स उस रूह का मुकाबला नहीं कर सकता। आजकल मेरे भाई जाहिर पर बहुत मेहनत कर रहे हैं हम लोग, जाहिर पर बहुत मेहनत कर, बातिन पर नहीं। ये बातिन कैसे हमारा सुधर जावे, अंदर का ये जो खास एक चीज अल्लाह ने बनाई वो कैसे सुधर जावे, अंदर की चीज कैसे सुधर जावे। नमाजें हो रही है अल्हम्दुलिल्लाह, पढ़ते रहना चाहिए, जकात हो रही है अल्हम्दुलिल्लाह, करते रहना चाहिए, तिलावत हो रही है करते रहना चाहिए, इसलिए कि इसकी बरकत से इंशाल्लाह दिल को नफा पहुंचेगा, लेकिन सिर्फ इतना करने से काफी नहीं होगा। डॉक्टर कहता है कि आप ये दवाई खाते रहो, रिलीफ मिलेगी आपको, लेकिन किसी न किसी वक्त आपको ऑपरेशन तो कराना पड़ेगा। ऑपरेशन के बगैर मामला काबू में नहीं आएगा। रिलीफ मिलेगी दवाओं के साथ, एक साल, दो साल, तीन साल के लिए, लेकिन किसी न किसी वक्त ऑपरेशन कराना पड़ेगा। बेहतर है कि आप इसी वक्त करा लो। तो इसी तरह मेरे भाई, इन आमाल से गाड़ी चलती रहेगी, इन आमाल से गाड़ी चलती रहेगी, लेकिन जो बातिन की हमारी बीमारियां हैं, हसद है, कीना है, बुग्ज है, बुख्ल है, माल की हद से ज्यादा मोहब्बत, माल की हद से ज्यादा मोहब्बत, माल की मोहब्बत में कोई हर्ज नहीं है, इसलिए कि माल की मोहब्बत फितरी है, लेकिन माल की हद से ज्यादा मोहब्बत, माल की इतनी मोहब्बत हो जाए कि माली मामलात में अल्लाह के हुकूक को पामल करना शुरू कर दे, माल की हद से ज्यादा, एक्सेसिव लव फॉर वेल्थ, वो मोहब्बत जो बाउंड्री से बाहर निकल जावे। ये सारी अंदर की बीमारियां हैं, और ये अंदर की बीमारियां मेरे भाइयों अगर रही और इनका ऑपरेशन नहीं कराया तो हो सकता है कि मौत के वक्त ईमान सल्ब हो जाए और कुफ्र की हालत में मौत आए। मैं डरा नहीं रहा हूं, मैं घबरा नहीं रहा हूं, मायूस हरगिज नहीं होना चाहिए, अल्लाह ताला शानहू बड़े गफूर रहीम है, मगर जो रियालिटीज है शरीयत की उसे बयान करना जरूरी है, ताकि हम लोग कुछ मेहनत करें, हम लोग कुछ अपनी फिक्र करें, कम से कम अल्लाह से कहना तो शुरू कर दें कि अल्लाह मेरी तो बातिन की हालत बहुत बुरी है, मेरी तो बहुत बुरी हालत है, मैंने तो आज तक एक्सरे किया ही नहीं है अपने बातिन का, MRI स्कैन किया ही नहीं है, CT स्कैन किया ही नहीं है, बातिन की हालत तो मेरी बहुत बुरी है। जरा झांक कर देखिए मेरे भाइयों, ईशा की नमाज पढ़ ली ये तो नजर आएगा, और बयान में बैठे ये तो नजर आएगा, लेकिन आते हुए जो गुनाह हुए, घर जाते हुए जो गुनाह हुए, वो हमें नजर नहीं आएंगे, वो नजर नहीं आते। ये शैतान की बहुत बड़ी चाल है, शैतान की बहुत बड़ी चाल है कि जो पाया है वो दिखाता है, जो खोया है वो नहीं दिखाता। इसलिए कि जो पाया वो नजर आए और साथ में जो खोया वो भी नजर आए, तो इंसान जो है वो आस्तीन चढ़ा के कमर कस के मेहनत करेगा, लेकिन जब उसे नजर ही ना आए, उसे वही नजर आए कि मैंने पाया है, 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 तो जो पाया है वो नजर आता है, खोया है वो नजर ही नहीं आता। और हम पा रहे हैं कम, खो रहे हैं ज्यादा, तो हम सिफर और जीरो नहीं, हम माइनस में है, माइनस में। कयामत के दिन जब उठेंगे तो मेरे भाई अल्लाह ही बेहतर जानते हैं कि हमारा क्या हश्र होगा, कब्र में जाएंगे तो अल्लाह ही बेहतर जानते हैं कि हमारा क्या होगा। इसलिए मेरे भाइयों, बहुत ध्यान से इस चीज को समझें और समझकर ये इरादा करें और अज़्म करें कि दिल पर मेहनत करनी है, इससे घबराएं नहीं। इसे जो भी कदम उठाता है अल्लाह की खातिर, अल्लाह तआला शानहू उसके लिए हर मुश्किल को आसान फरमा देते हैं। एक इम्तिहान है, इम्तिहान जहन में ये आता है कि मैं अपने दिल का तज़किया कराना चाहता हूं, बहुत हो गया, अब मेरी उम्र 60 साल की हो गई, 50 साल की हो गई, 55 साल की हो गई, 40 साल की हो गई, इनफ इज इनफ, बहुत हो गया, अब तो कुछ दिल का करना पड़ेगा, अब तो कुछ ना कुछ मुझे करना पड़ेगा। तो जहन में ख्याल आता है कि वो वज़ाइफ पढ़ने पड़ेंगे, तिलावत करनी पड़ेगी, मामूलात की पाबंदी करनी पड़ेगी, अपने अहवाल बयान करने पड़ेंगे, जो कुछ उधर से कहा जाएगा उस पर अमल करना पड़ेगा। मेरे भाइयों, ये शैतान की तरफ से मुश्किलात नजर आती हैं, शैतान हर काम में मुश्किलात का पर्दा डालता है, मुश्किलात का। लेकिन बंदा जब खड़ा हो जाता है और इस पर्दे को चाक कर देता है, तो उसे पता चलता है कि ओहो, ये तो आसान नहीं, ये तो बड़ी मजे की चीज है, आसान नहीं सिर्फ, बड़ी मजे की चीज। शुरू में मुश्किल लगता है, इसलिए कि उस आसान चीज को शैतान मुश्किल बना के पेश करता है, और हम चूंकि बीमार हैं इसलिए शैतान की बातों में बहुत जल्दी आ जाते हैं। फिर जब हम खड़े हो जाते हैं तो दो चार दिन तक वो मुश्किल लगता है, फिर थोड़ा आसान लगता है, और फिर करते रहते हैं तो वो चीज आसान नहीं, वो महबूब और लजीज हो जाती है। हजरत मौलाना फजलुर रहमान साहिब गंज मुरादाबादी रहमतुल्लाह अलैह फरमाया करते थे, वही से जमाना, बहुत बड़े बुजुर्ग थे, वो ये फरमाया करते थे कि जब मैं सजदे में सर रखता हूं तो मुझे सजदे से सर उठाने को जी नहीं चाहता। एक हम और आप है कि सजदे में सर रखना हमारे लिए भारी, सजदे में सर रखना मुश्किल हमारे लिए। पढ़ लेते हैं फर्ज नमाज अल्लाह के डर से अल्लाह की मोहब्बत में नहीं पढ़ते, अल्लाह के डर से पढ़ते हैं कि नमाज नहीं पढ़ेंगे तो कयामत के दिन सवाल होगा, कब्र में सवाल होगा, इसलिए नहीं पढ़ते कि नमाज के जरिए मुझे मेरे अल्लाह से हम कलाम होने का शर्फ मिलता है, इसलिए मैं नमाज पढ़ना चाहता हूं। मैं जब नमाज पढ़ रहा होता हूं तो अल्लाह से बात कर रहा होता हूं। इसलिए हम नमाज नहीं पढ़ते कि जब मेरा सर सजदे में होगा तो मैं अल्लाह का बहुत कुर्ब पा लूंगा। हदीस शरीफ में आता है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते कि अक़रब मा यकूनुल अब्दु इलल्लाह व हुवा साजिद। अल्लाह ताला शानहू के सबसे ज्यादा करीब बंदा उस वक्त होता है जब वो अपनी पेशानी सजदे में रख देता है, जमीन पर सजदा करते हुए पेशानी रख देता है, उस वक्त अल्लाह के बहुत ज्यादा करीब होता है। मेरे भाइयों, थोड़ी देर के लिए अगर हमें ये इस्तेहजार नसीब हो जाए सजदे की हालत में कि मैं इस वक्त बिल्कुल अल्लाह की गोद में पहुंच चुका हूं, तो किसको सर उठाने को दिल करेगा? सर उठाने को किसका दिल करेगा? हजरत मौलाना असद मदनी साहिब रहिमहुल्लाह ताला हमारे बुजुर्गों में से गुजरे हैं, आप हजरत में से बहुत सोने उनकी जियारत भी की होगी। हजरत शेखुल इस्लाम मौलाना हुसैन अहमद मदनी रहिमहुल्लाह ताला के फर्जंद अर्जुमन है, बड़े बुजुर्गों में से गुजरे हैं, बंदे पर भी हजरत की बड़ी शफकतें रही। तो एक मरतबा मेरा हिन्दुस्तान का सफर हुआ और मुझे पता चला कि हजरत हज के लिए तशरीफ ले गए हैं और वहां बहुत बीमार हो गए हैं। फिर आखिरी दिन जब मुझे यहां इंग्लैंड वापस होना था, मैं बंबई में था और सुबह मेरी फ्लाइट थी अर्ली मॉर्निंग तकरीबन 3 बजे, और मुझे पता चला कि हजरत वापस तशरीफ ला चुके हैं दिल्ली। तो मैंने सोचा कि हजरत की इयादत करनी चाहिए, तो मैंने तकरीबन सुबह 10 बजे फोन किया। जब मुझे पता चला कि मैंने कहा खैर खैरियत मालूम कर लूं, मैं तो बंबई पहुंच चुका था तैयार होकर दूसरे दिन, तो मैंने फोन किया। खैर खैरियत मालूम करने के बाद हजरत ने फरमाया कि आप हमारे मुल्क में आए हुए हैं और हमें मिले बगैर चले जा रहे हैं, ये कैसे हो सकता है? हम ऐसा कभी हुआ कि हम इंग्लैंड आए हो और तुम्हारे घर में आए हो? हर सफर में आते थे हमारे वालिद साहब के जमाने से। ये कैसे हो सकता है कि आप हमारे मुल्क में और हमें मिले बगैर चले जाए? मैंने कहा हजरत आप तो हज के लिए तशरीफ ले गए थे और मैं तो बंबई पहुंच चुका हूं और मेरी तो कल फ्लाइट है और हज का जमाना है, इसलिए अगर ये मेरी फ्लाइट मिस हो गई तो वहां दुबई से मुझे फ्लाइट मिलना बहुत मुश्किल होगा, इसलिए आप मुझे माजूर करार दें। तो मैं कि नहीं, अब जमाना बहुत बदल गया है, दूसरी टिकट भी मिल सकती है, हम आपको टिकट खरीद कर देंगे, लेकिन यहां आकर के मिल करके जाओ। और फोन रख दिया हजरत ने, तो बल्कि अपने बेटे को दे दिया। तो मौलाना महमूद मदनी साहिब ने मुझे फोन पर कहा कि मैंने हजरत को इस तरह इसरार करते हुए जिंदगी में किसी के साथ नहीं देखा, तो कोई खास बात होगी, बेहतर यह है कि तुम आ जाओ। तो मैंने इधर उधर ढूंढा तो मुझे ऐसी एक फ्लाइट मिल गई जो मुझे दिल्ली ले जाए, हजरत की खिदमत में 1 घंटा गुजार करके फिर मुझे वापस यहां ले आई और मैं यहां से फ्लाइट ले गई। खैर मैं पहुंचा, मैंने खैर खैरियत हजरत की मालूम की, तो हजरत ने मुझसे यह फरमाया कि डॉक्टर ये कहते हैं कि मैं बहुत बीमार हूं लेकिन मुझे उसका एहसास नहीं है। हजरत कहते हैं कि मैं बहुत बीमार हूं लेकिन मुझे उसका एहसास नहीं है। तो इन्होंने बहुत सख्ती से मुझे 2 बातों से रोका। एक तो ये कहा कि आप मस्जिद में नमाज पढ़ने के लिए न जाएं, और दूसरा उन्होंने ये कहा कि आप नमाज इशारे से पढ़ें, सजदा न करें। तो हजरत ने फरमाया कि मैंने उनसे ये कहा कि एक बात तो आपकी मैं मान सकता हूं कि मस्जिद में नमाज पढ़ने के बजाय यहां पढ़ लूं, यहां किस कोई भी मुझे जमात करा देगा, तो जमात की नमाज तो घर में भी मेरी हो जाएगी और बीमार भी हूं तो माजूर हूं, लेकिन यह नहीं हो सकता कि मैं सजदा न करूं, ये नहीं हो सकता। मेरी जान चली जाए लेकिन मैं सजदा छोड़ू, ये मुझसे नहीं हो सकता। उम्र के इस मरहले में पहुंचकर मैं सजदा न करूं, ऐसी जिंदगी किस काम की? डॉक्टर ये कह रहा है कि आप बहुत बीमार है और खतरा है और आप सजदा न करें। तो हजरत फरमाते हैं कि मैंने डॉक्टरों से कहा कि वो मस्जिद में न जाने की बात तो मैं मान सकता हूं, इसलिए कि उसमें दूसरी शक्ल है कि मैं जमात से, लेकिन आखिरी जिंदगी के आखिरी मरहले में मेरी उम्र 80 साल की हो गई है, 80 के करीब हो गई है, जो भी हो, मैं सजदा ना करूं, अल्लाह सजदे के बगैर जिंदगी गुजारने कैसे हो सकता है? क्या मैंने मानने से इनकार कर दिया? तो हजरत मौलाना फजलुर रहमान साहब गंज मुरादाबादी रहमतुल्लाह अलैह फरमाया करते थे कि जब मैं सजदे में सर रखता हूं तो सजदे से सर उठाने को दिल नहीं करता, सर उठाने को दिल नहीं करता। लंबे लंबे सजदे हमारे बुजुर्गों के होते थे, सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला, पता नहीं कितने मरतबा पढ़ते थे। और फिर उसके बाद नफल नमाजों में तो और भी दुआएं की जा सकती हैं अरबी जुबान में, मसनून दुआएं, रब्बना आतिना फिद्दुनिया हसना व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार। हज़रत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा फरमाती है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सजदे में चले गए और इतना तवील सजदा किया, इतना तवील सजदा किया, इतना तवील सजदा किया कि मुझे ये ख्याल आने लगा कि सजदे की हालत में आपकी रूह परवाज कर गई है। यानी सजदा भी इतना लंबा और इतने खुशू और खुजू के साथ कि हिल भी नहीं रहे थे, ऐसा सजदा। तो आयशा रज़ी अल्लाह अन्हा फरमाती है कि मैंने आपके पांव को छूकर देखा, नमाज में पांव को छूकर देखा कि कहीं बदन ठंडा तो नहीं हो गया है, रूह तो परवाज नहीं कर गई है। तो कहा कि मुझे तसल्ली हुई कि नहीं अभी जिस्म गर्म है। ऐसे लंबे लंबे सजदे, कयाम बहुत लंबा। हजरत सईद बिन जुबैर रहमहुल्लाह तआला जौफे काबा में एक दिन तशरीफ ले गए, बैतुल्लाह का दरवाजा खोला, अंदर दाखिल हुए और दाखिल होने के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिस जगह पर खड़े होकर नमाज पढ़ी थी वहां खड़े हो गए। ये भी उलमा और मुहद्दिसीन का हम पर बहुत बड़ा एहसान है मेरे भाइयों कि आज भी अगर किसी शख्स को काबे के अंदर जाने की सआदत नसीब हो जाए और वो उसी जगह पर खड़े होकर नमाज पढ़ना चाहे जहां हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने नमाज पढ़ी थी, तो आज भी वो वहां खड़ा होकर के नमाज पढ़ सकता है। इसलिए कि 1400 साल से हदीसों के अंदर पूरा नक्शा बयान किया गया है कि अंदर दाखिल होने के बाद आप सीधे चले जाओ, इधर इतने सुतून होंगे, इधर इतने सुतून होंगे, ये सुतूनों की पहली फाइल है, फिर आप आगे बढ़ो दूसरी फाइल आएगी, इधर इतने सुतून है, इधर इतने सुतून है, और आप इस तरह खड़े रहो कि दीवार से तीन हाथ का फासला हो जाए या तीन ज़रा का, तीन यार्ड का, तो आप वहां होंगे जहां अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खड़े थे। बड़ा कारनामा है उलमा का, मुहद्दिसीन का, मुफस्सिरीन का बड़ा कारनामा है। इन्हीं की बरकत से पूरा दीन आज भी उसी तरह महफूज है जैसे 1400 साल पहले महफूज था। तो सईद बिन जुबैर रहमहुल्लाह तआला ने तशरीफ ले गए और अल्लाह अकबर कहकर की नमाज शुरू कर दी, एक ही रकात के अंदर पूरा कुरान खत्म कर दिया। इतना तवील क़याम कैसे हो सकता है, मुमकिन ही नहीं है, मजा ना आए तो मुमकिन ही नहीं। इतना पूरा कुरान पढ़े आदमी क़याम में खड़े होकर, इतना लंबा क़याम कैसे मुमकिन है, रुकू तवील कैसे मुमकिन है। रुकू में आदमी पांच मिनट के लिए रुकू नहीं कर सकता, पांच मिनट के लिए रुकू नहीं कर सकता। और हम लोग तो जो है रुकू में जाते हैं इमाम के साथ नमाज पढ़ रहे होते हैं, जब खुद का रुकू होता है तो उसका तो अल्लाह ही हाफिज है। जब लोगों की नमाजों को मेरे भाइयों देखते हैं तो फिकही एतबार से अक्सर लोगों की नमाजें नहीं होती, फिकही एतबार से अक्सर लोगों की नमाजें सही नहीं होती। इसलिए अपनी नमाजों को चेक कराओ, उलमा और मुफ्तियों के पास चेक कराओ, समी अल्लाह लिमन हमीदा खड़े हुए न हुए कि रुकू में चले गए, सजदे में चले गए, सजदे से उठकर बैठे कि न बैठे कि फिर सजदे में चले गए। तादीर अरकान वाजिब है, तादीर अरकान इसको कहते हैं कि एक एक पोस्चर से दूसरे पोस्चर में, एक पोस्चर से दूसरे पोस्चर में इतनी देर ठहरना जरूरी है कि जिस्म बिल्कुल मोशनलेस हो जाए। अब हमारा तो मोशनलेस होता ही नहीं है, हमारा तो जिस्म मूव होता रहता है, समी अल्लाह लिमन हमीदा अल्लाहु अकबर, मोशनलेस नहीं होता, मोशनलेस हो जाए। इसीलिए जब हम हरम शरीफ में जाते हैं हज में या उमरे में तो सबसे पहली नमाज में इमाम से पहले ही हम ये झुक जाते हैं, इसलिए कि वो मोशनलेस होकर के नमाज पढ़ाते हैं। हमारे इमाम को भी चाहिए कि इत्मीनान से खड़े रह करके फिर जाए ताकि पीछे जो मुसल्ली है उन हजरात की नमाज परफेक्ट हो। समी अल्लाह लिमन हमीदा रब्बना वलकल हम्द हम्दन कसीरन तय्यिबन मुबारकन फी, इतना पढ़ेगा आदमी तो उसकी नमाज जो है बिल्कुल ठीक हो जाएगी और बड़ी फजीलत आई है उस दुआ की। तो मैं ये अर्ज कर रहा था मेरे भाइयों कि इतना तवील सजदा, इतना तवील क़याम, इतना तवील रुकू, ये कैसे मुमकिन है। उसी वक्त मुमकिन है जबकि मजा आ रहा हो, जब जब खुदा के खौफ से नहीं खुदा की मोहब्बत में कर रहा हो। हम लोग खुदा के खौफ से करते हैं, जब खौफ से आदमी करेगा, एक उस्ताद के खौफ से तालिब इल्म सबक याद करेगा तो वो तीन सतर लेकर के जाएगा, इसलिए कि उसको पता है कि उस्ताद ने कहा है कि कम से कम तीन लाइन चाहिए। लेकिन अगर उस्ताद की मोहब्बत में करेगा तो वो पांच सतर लेकर जाएगा, छह सतर लेकर जाएगा कि उस्ताद खुश होगा। हम लोग जो है अल्लाह के खौफ से इबादत करते हैं, अल्लाह की मोहब्बत में नहीं करते। इस खौफ के साथ मेरे भाई मोहब्बत दिलाओ कि कुछ ना कुछ अल्लाह की मोहब्बत में भी करो, अल्लाह की मोहब्बत में हम करें। ओवैस करनी रहमहुल्लाह तआला, ओवैस करनी रहमहुल्लाह तआला जलीलुल कद्र ताबीई, हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने حضرت عمر فاروق رضی اللہ تعالیٰ نے کو یہ پیشن گوئی کی تھی کہ اویس کرنے حج کرنے کے لیے تمہارے دور میں آئیں گے، ابو بکر کے دور میں نہیں آ سکیں گے، وہ ان کی مجبوریاں ہیں، اور میرے دور میں مسلمان تو ہو چکے ہیں لیکن میرے دور میں بھی مدینہ منورہ نہیں آ سکیں گے، حالانکہ یمن میں رہتے ہیں. کیوں؟ اس لیے کہ دین جو ہے وہ اپنے جذبات کو پورا کرنے کا نام نہیں ہے، دین جو ہے اللہ کے حکموں کو پورا کرنے کا نام ہے. ایک عورت ہے اسے بڑا جذبہ ہوتا ہے، کیا جذبہ؟ کہ میں عمرہ کروں، میں حج کروں، میں عمرہ کروں، میں حج کروں، میں بیت اللہ کو دیکھوں، زندگی میں نہیں گئی ہوں، لیکن محرم کوئی نہیں ہے، اس کا محرم ایک بھی نہیں. تو اب جو ہے یہ جذبات میں آ کر بغیر محرم کے چلی جائے، یہ دین نہیں ہے. دین یہ ہے کہ اپنے جذبات کو قربان کر کے بیت اللہ کو دیکھنے سے محروم رہے، یہ اس سے اللہ ملتا ہے. اگر بغیر محرم کے حج عمرے کے لیے چلی گئی تو اسے اللہ نہیں ملے گا، اور اگر بیت اللہ کو چھوڑ کر کے گھر میں رہی اور اللہ کے حکم کو بچا لیا اور اللہ کے حکم کے پامال ہونے سے بچی، اس کو اللہ ملے گا. دین جذبات کو پورا کرنے کا نام نہیں ہے، دین جذبات کو پورا کرنے کا، دین جو ہے عقل سے کام لینے کا نام ہے، جذبات نہیں. ایموشنل آدمی نہ ہو جائے، بس میرا اللہ کیا چاہتا ہے، ہر قدم پر میرا اللہ کیا چاہتا ہے، میرا اللہ کیا چاہتا ہے. تو ویس کرنی رہی وہ اللہ تعالیٰ مسلمان ہو گئے، اور یمن سے مدینہ منورہ بہت قریب، لیکن اس کے باوجود سفر کر کے نہیں گئے. کیوں؟ اس لیے کہ اللہ کا تقاضا یہ تھا کہ تمہاری ماں تمہاری خدمت کی محتاج ہے، خدمت کرو. ماں کی خدمت کی وجہ سے نہیں پہنچ سکے، اور ماں زندہ رہی جب تک کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی وفات نہیں ہو گئی. سوچو میرے بھائیو، کس قدر انہوں نے اپنے آپ کو سنبھالا ہوگا، اور عشق نبوی میں ایسے سرشار تھے. اللہ اکبر، اللہ اکبر، عشق نبوی میں سرشار، ایک ایک لمحہ نبی صلی اللہ علیہ وسلم کی یاد میں گزر رہا ہے، اور دل یہ کرتا ہے کہ میرے اگر پر ہوتے تو میں اڑ کے چلا جاتا مدینہ منورہ، اور پھر جو ہے مدینہ منورہ سے واپس آ جاتا اور ماں کی خدمت کرتا، لیکن نہیں جا سکتے تھے. اس لیے کہ جانے میں کئی دن لگ جاوے، واپس آنے میں کئی دن لگ جاوے، اور ماں کی خدمت ان پر فرض تھی. اے باد صبا رک رک کے تو جا، روزے کے مکی سے یوں کہنا، یہی کہتے رہے ہوں گے بیچارے اپنی زبان حال سے، اے باد صبا رک رک کے تو جا، روزے کے مکی سے یوں کہنا، میں دل ہی دل میں روتا ہوں جب لوگ مدینے جاتے ہیں. کیسی زندگی گزاری ہوگی؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ شاید ایک شخص آئے فنا قبیلے کا، اس کا نام اویس کرنی ہوگا، اے عمر جب تمہاری اس سے ملاقات ہو جائے تو اس سے اپنے لیے مغفرت کرانا. عمر فاروق رضی اللہ تعالیٰ کو کہا جا رہا ہے کہ اسے اپنے لیے مغفرت کرانا. کیوں؟ اسی شریعت کی اتباع کی وجہ سے، وہ بہت اونچے ہو گئے تھے. سب سے افضل تابعی حضرت اویس کرنی رحمہ اللہ تعالیٰ، قیام بہت لمبا، رکوع بہت لمبا، سجدہ بہت لمبا. کتنا لمبا؟ کتنا لمبا؟ وہ یہ کہتے تھے کہ میں فرشتوں والی نماز پڑھتا ہوں، وہ ایسا کہتے تھے، میں فرشتوں والی نماز پڑھتا ہوں. فرشتوں والی نماز، تو حدیث شریف میں آتا ہے کہ اللہ تعالی شانہ نے کچھ فرشتے ایسے پیدا کیے ہیں جن کا کام صرف قیام ہے. جب سے اللہ نے ان کو پیدا کیا ہے اس وقت سے لے کر قیامت تک ان کا کام صرف اتنا ہے کہ وہ کھڑے ہو کر کے قیام میں اللہ نے جو حکم کیا ہے وہ پڑھتے رہتے ہیں. کچھ وہ ہیں کہ جن کو قیام میں کہا ہوگا کہ تسبیح پڑھتے رہو تو وہ صرف تسبیح پڑھتے رہتے ہیں. کچھ وہ ہیں جن کو قرآن پڑھنے کے لیے کہا ہوگا تو قرآن پڑھتے ہوں گے. کچھ وہ ہیں جن کو کچھ اور کہا ہوگا وہ کرتے رہتے ہیں. کچھ فرشتے وہ ہیں کہ جن کو اللہ نے صرف رکوع کے لیے پیدا کیا، تو جب سے پیدا کیا ہے وہ رکوع میں ہیں، وہ قیام نہیں کر سکتے، سجدہ نہیں کر سکتے. کچھ وہ ہیں جن کو قوما کے لیے پیدا کیا ہے، کچھ وہ ہیں جن کو سجدے کے لیے پیدا کیا ہے، کچھ وہ ہیں جن کو جلسے کے لیے پیدا کیا ہے، کچھ وہ ہیں جو قیام بھی نہیں کر سکتے، رکوع بھی نہیں، سجدہ بھی نہیں، قوما بھی نہیں، جلسہ بھی نہیں. وہ بیٹھ کر یا کھڑے کھڑے ان کا کام ہے تسبیح پڑھنا. وہ تحمید الحمدللہ نہیں کہہ سکتے، اللہ اکبر نہیں کہہ سکتے، ان کو پیدا کیا ہے تسبیح کے لیے. کچھ وہ ہیں جن کو اللہ نے پیدا کیا ہے حمد اللہ کے لیے، تحمید کے لیے، الحمدللہ کے لیے. کچھ وہ ہیں جن کو پیدا کیا ہے اللہ اکبر کے لیے، کچھ وہ ہیں جن کو پیدا کیا ہے اللہ اکبر کے لیے، لا الہ الا اللہ کے لیے. جس کو جس کام کے لیے پیدا کیا ہے وہ اسی کو کر سکتا ہے، دوسری چیز کی طرف نہ اسے رغبت ہوتی ہے، اور اگر رغبت ہوتی بھی تو وہ کر نہ سکتا. اس لیے کہ اللہ کا حکم ہے کہ یہی کام تمہیں کرنا ہے. اللہ تعالی شانہ کا میرے اور آپ پر، امت محمدیہ اللہ صاحبہ الف الف صلاتی وسلام پر کتنا بڑا شکر ہے کہ ایک منٹ میں ہم ایک رکعت پڑھتے ہیں، اس ایک رکعت میں ساری عبادتیں آ جاتی ہیں. قیام بھی آ جاتا ہے، قرات بھی آ جاتی ہے، رکوع بھی آ جاتا ہے، قومہ بھی آ جاتا ہے، سجدہ بھی آ جاتا ہے، جلسہ بھی آ جاتا ہے، تسبیح بھی آ جاتی ہے، تحمید بھی آ جاتی ہے، تکبیر بھی آ جاتی ہے، تحلیل بھی آ جاتی ہے، ایک رکعت میں سب کچھ آ جاتا ہے۔ وہ نہیں کر سکتے، ہزارہ ہزار سال سے تسبیح میں مشغول ہے، تکبیر میں مشغول ہے، اور جب قیامت کے دن ان کا حشر ہوگا، ان کو اللہ تعالی شانہ اپنے سامنے کھڑا کریں گے تو بیک زبان ہو کر وہ سب حاضر ہوں گے بہت ادب سے، اور کہیں گے کہ یا ربنا، اے ہمارے پروردگار، ما عبدنا کا حق کا عبادت ہے، آپ کی عبادت کا جو حق تھا وہ حق ہم ادا نہ کر سکے۔ اللہ اکبر، لاکھوں سال سجدہ، لیکن کہیں گے کہ ہم آپ کی عبادت کا حق ادا نہ کر سکے۔ اللہ نے تو ہم کو صرف پیدا کیا، ہمیں تو پیدا بھی کیا، اور پیدا کرنے کے بعد کھانے کی خواہش پیدا کی اور کھانا بھی کھلاتا ہے، شادی کے اسباب پیدا کرتا ہے اور سب کچھ ہمیں دیتا ہے۔ ان کو پیدا کیا، پیدا کرنے کے بعد ان کی کوئی ضرورت نہیں، نہ وہ پانی پیتے ہیں، نہ ان کو شربت کی خواہش ہوتی ہے، نہ شادی کی خواہش ہوتی ہے، نہ سونے کی خواہش ہوتی ہے، کوئی خواہش نہیں، پھر بھی اتنا لمبا سجدہ، اور لمبا سجدہ کرنے کے بعد وہ کہتے ہیں، وہ کہیں گے کہ آپ کی عبادت کا جیسا حق ہے وہ حق ہم ادا نہ کر سکے، یعنی صرف آپ نے ہمیں پیدا کیا ہے، اس کا اتنا حق تھا کہ اتنے ہزاروں لاکھوں سالوں کا سجدہ بھی اس کے لیے کافی نہیں ہے۔ تو میرے بھائی، اللہ نے ہمیں تو پیدا بھی کیا، اور پیدا کرنے کے بعد اتنی ساری نعمتیں دی ہیں، تو ہم اللہ کا حق ان چھوٹی موٹی عبادتوں میں کیسے ادا کر سکتے ہیں؟ یہ فرشتے کہیں گے۔ حضرت اویس کرنی رحمہ اللہ تعالیٰ کہتے تھے کہ میں بھی فرشتوں والی عبادت کرنے کی کوشش کرتا ہوں۔ وہ کیا کرتے تھے؟ سب سے مثلاً پیر کا دن آیا تو وہ کھڑے ہو جائیں گے عشاء کی نماز کے بعد، اور عشاء کی نماز کے بعد تہجد پڑھنے کے لیے کھڑے ہو جائیں گے تو اللہ اکبر کہہ کر کھڑے ہو جائیں گے، اور قیام میں رہیں گے پوری رات، پہلی رکعت میں قیام۔ اب قیام میں قرآن پڑھ رہے ہیں، 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 اور جب اندازہ ہوگا کہ صبح صادق قریب ہے تو پھر مختصر رکوع، مختصر قومہ، مختصر سجدہ، مختصر جلسہ، مختصر سجدہ، دوسری رکعت میں کھڑے ہو گئے، مختصر قرات، مختصر رکوع، اور دو رکعت نماز ختم کر دی۔ دوسرے دن کہتے تھے کہ آج کی رات رکوع کی رات ہے، اور پھر اللہ اکبر کہہ کر کے مختصر سورت، سورہ فاتحہ کے بعد، اور رکوع میں چلے جاتے، اور صبح صادق تک رکوع میں، اور رکوع میں رہنے کے بعد جو ہے پھر مختصر نماز ختم کر دی۔ تیسری رات میں کہتے تھے کہ ہذہ لیلۃ السجود، اب یہ سجدے کی رات ہے، اور مختصر قرات، مختصر رکوع، مختصر قومہ، اور سجدے میں جانے کے وقت پڑے رہتے تھے صبح صادق تک، اور پھر روزانہ اتنا لمبا قیام ایک دن، ایک دن اتنا لمبا رکوع، تیسرے دن اتنا لمبا سجدہ، پھر چوتھے دن پھر قیام، لمبا قیام، یہی سائیکل رہتی تھی، یہی روٹین رہتی تھی۔ اور روزانہ ان دو رکعتوں کو پورا کرنے کے بعد ہاتھ اٹھا کر کہتے تھے کہ یا ربی، ما عبدتک حق عبادتک، اے میرے پروردگار، آپ کی عبادت کا جو حق تھا وہ حق میں ادا نہ کر سکا۔ یہ سوچو میرے بھائیو، یہ اتنا لمبا رکوع، اتنا لمبا سجدہ، اتنا لمبا قیام، یہ مزے کے بغیر کیسے ہو سکتا ہے؟ مزے کے بغیر نہیں ہو سکتا۔ مزے کے حضرت جنید بغدادی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ اہل اللہو فی لہوہم، اہل اللیل فی لیلہم الد من اہل اللہو فی لہوہم۔ یہ جو کلبوں میں جاتے ہیں، جو شرابوں میں مست رہتے ہیں، جو زنا میں مشغول رہتے ہیں، جو رات کی اندھیریوں میں، سیاہیوں میں وقت گزارتے ہیں، اور ہمارے زمانے میں سوشل میڈیا ہے، انٹرنیٹ ہے، فلم ہے، پتہ نہیں کن کن چیزوں میں رات لوگ گزارتے ہیں، ایسے لوگوں کو اہل اللہو کہتے ہیں۔ لہو، گناہوں میں، لہو لعب میں زندگی گزارنے والے، اور جو پوری پوری رات ذکر میں گزارتے ہیں، تلاوت میں گزارتے ہیں، عبادت میں گزارتے ہیں، ان کو اہل اللیل کہتے ہیں، کہ رات والے لوگ ہیں، یعنی راتوں کو قیمتی بنانے والے لوگ ہیں۔ تو جنید بغدادی رحمۃ اللہ علیہ بھی ان لوگوں میں سے تھے، تو وہ یہ فرمایا کرتے تھے کہ اہل اللیل فی لیلہم، یہ اہل اللیل اپنی راتوں میں، الد من اہل اللہ فی لہوہم، وہ جو لذت محسوس کرتے ہیں عبادت میں، وہ اہل اللہ کو لہو میں وہ لذت نہیں آتی، ایسا مزہ آتا ہے، ایسا مزہ میرے بھائیو، ایسا مزہ۔ تو میں یہ عرض کر رہا تھا کہ مولانا فضل الرحمان صاحب گنج مراد آبادی رحمہ اللہ تعالیٰ سجدے میں جاتے تھے تو فرماتے تھے کہ سجدے سے سر اٹھانے کو دل نہیں کرتا۔ ایک بزرگ تھے، ان کو ایک ایک گھنٹہ سجدے میں گزر جاتا تھا، یہ ہمارے زمانے کے بزرگوں کی بات کر رہا ہوں، 40-50 سال پہلے کی، एक एक घंटे तक, पौन घंटे तक, डेढ़ घंटे तक सज्दे में पड़े रहते थे और उठते नहीं थे। और कभी कभी इतना तवील सज्दा हो जाता था कि जरा गुलूदगी भी तारी हो जाती थी, नींद भी तारी हो जाती थी सज्दे की हालत में। तो लोग तो होते हैं चारों तरफ कुछ न कुछ बोलते रहते हैं, तो कहते थे कि ये बनावटी है, लोगों को अपना आबिद होना बताने के लिए पड़ा रहते हैं, लेकिन थे अल्लाह वाले। तो उनके चाहने वालों ने कहा कि हजरत इतना लंबा सज्दा, एक घंटा, पौना घंटा, सवा घंटा, आधा घंटा, क्या करते हैं आप सज्दे में, करते क्या हैं आप इतना लंबा सज्दा? तो हजरत ने फरमाया कि असल में जब सज्दे में सर रखता हूं तो ख्याल आ जाता है कि इस वक्त मैं अल्लाह के बहुत करीब हो गया हूं, अल्लाह के बहुत करीब हो गया हूं। तो जब पढ़ता हूं सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला, और तीन मरतबा सुबहान रब्बी अल आला पढ़ने के बाद जब सर उठाने का वक्त आता है तो दिल में ख्याल आता है कि हो सकता है कि सर उठाने के बाद तेरी रूह निकल जाए, और दोबारा अल्लाह का ये कुर्ब तुझे नसीब ना हो तो और बहुत मरतबा पढ़ ले। लेकिन फिर मैं पढ़ता हूं सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला, और फिर सर उठाने का जब वक्त आता है तो दिन में फिर ख्याल आता है कि हो सकता है कि सर उठाने के बाद दोबारा सज्दे का मौका नहीं मिले, इंतकाल हो जाए तो ये मजा तेरा चला जाएगा। तो फिर कहता हूं सुबहान रब्बी अल आला, सुबहान रब्बी अल आला। जैसे हमारे घरों में बच्चे वो कंप्यूटर वगैरह के ऊपर, मोबाइल पर कुछ गेम्स खेल रहे होते हैं तो हम कहते हैं कि बेटा बस बंद कर दो, तो कि पांच मिनट अम्मी, पांच मिनट बेटा बंद कर दो अम्मी, दस मिनट, इससे कैसे मजा आता है। इसी तरह इन लोगों को सजदों में मजा, क़याम में मजा, कौमा में मजा। तो हजरत मौलाना फजल रहमान साहब गंज मुरादाबादी रहमतुल्लाह अलैह फरमाते थे कि जब मैं सजदे में सर रखता हूं तो मेरे सज्दे से सर उठाने को दिल नहीं करता। क्यों दिल नहीं करता? इसलिए दिल नहीं करता कि मुझे उस वक्त ऐसा महसूस होता है कि मैंने मेरा सर अल्लाह की गोद में रख दिया है और मेरा अल्लाह मेरे सर पर प्यार कर रहा है। मां की गोद में सर रख दे बच्चा है और वो दुखी हो और मां उसे प्यार करे, स्ट्रोक करती रहे मां उसके सर को, बच्चा सर उठाएगा उसे कितना मजा आएगा। मां प्यार कर रही है, मेरे भाई ने अल्लाह प्यार करे, अल्लाह प्यार करे, ऐसा तस्वर दिल में आए कि मैंने अपना सर अल्लाह की गोद में रख दिया, मैं अल्लाह के करीब हो गया हूं और अल्लाह मुझे प्यार कर रहा है, सर उठाने को कैसे जी चाहेगा। तो मैं ये अर्ज कर रहा था मेरे भाइयों कि ये दिल जो है, दिल, दिल जब बीमार होता है, जब गंदा होता है तो बहुत मुश्किल लगता है, मगर इन मुश्किल कामों को हमें करना पड़ेगा, मामूलात को करना पड़ेगा, जिक्र को करना पड़ेगा, अपने शेख की बतलाई हुई चीजों पे अमल करना पड़ेगा। शुरू शुरू में मुश्किल लगेगा, फिर आसान हो जाएगा, मुश्किल आसान, और आसान होगा तो न दुश्वारी पेश आ रही है न मजा आ रहा है, फिर वो करता रहेगा तो उसमें मजा आने लगेगा, और जब मजा आने लगेगा तो फिर सब काम आसान हो जाएंगे, जब मजा आने लगेगा तो फिर सब काम आसान हो जाएंगे। तो मैं मेरे भाइयों ये अर्ज कर रहा हूं कि जो अखलाक है हमारे दिल के अखलाक, ये दिल जो है दिल, उसे साफ करने की जरूरत है। अकाइदे फासेदा, अकाइदे रजीला से हमारा दिल पाक हो जाए, और नंबर दो अखलाक रजीला से है अखलाक। और मैंने कहा कि खुलुक जो है वो दो किस्म के हैं, रजीला और हमीदा, रजीला और हमीदा। सखावत है, सखावत, ये सखावत हमीदा है, खुलुक हमीदा है, जेनरोसिटी, ये गुड क्वालिटी है, ये प्रेज वर्दी क्वालिटी है, ये प्रेज वर्दी ट्रेट है। और उसके मुकाबले में बुखल और कंजूसी, ये बुखल और कंजूसी जो है, स्टिंगीनेस जो है, मिजरलीनेस, ये डिबेसिंग क्वालिटी है, ये इवल ट्रेट है। तो दिल में अगर सखावत है तो बुखल नहीं होगा, और अगर बुखल है तो सखावत नहीं, और कभी कभी दोनों चीजें जमा हो जाती हैं। लेकिन जब तक मेरे भाइयों ये दिल के अंदर थोड़ा सा भी बुखल रहेगा तो हमारा दिल गंदा, दिल में थोड़ा सा भी बुख्ज रहेगा तो हमारा दिल गंदा, दिल में थोड़ा सा भी हसद रहेगा तो हमारा दिल गंदा, दिल में थोड़ी सी भी किसी लड़की की नाजायज मोहब्बत है तो हमारा दिल गंदा, माल की हद से ज्यादा थोड़ी सी भी मोहब्बत है तो हमारा दिल गंदा। और जब तक ये दिल गंदा रहे उस वक्त तक कामयाबी मुमकिन नहीं, इसलिए कि कुरान ये कहता है कि कद अफलह मन तज़क्का, कामयाब वो होगा जिसका दिल कुल्ली तौर पे साफ हो जाए। वज़ालिक जज़ाउ मन तज़क्का वमन यामल मिनस सालिहात वहुवा मुमिन फौलाइक लहुमुद दरजातुल उला जन्नातु अदनिन तजरी वमन यातिहि मुमिनन कद अमिलस सालिहात فأولئك لهم الدرجات العلى جنات عدن تجري من تحتها الأنهار خالدين فيها وذلك جزاء من تزكى। کامیاب ہے وہ شخص جس نے تزکیہ کر لیا، دل صاف کر لیا. جنت اس کو ملے گی جس نے اپنے دل کو صاف کر لیا. تو میرے بھائی دل کو صاف کرنا ہے کس چیز سے؟ عقائد فاسدہ سے. اللہ کا شکر ادا کرو کہ ہمارا دل عقائد فاسدہ سے صاف ہے، الحمدللہ پاک ہے. اور دوسرا کس چیز سے پاک کرنا ہے؟ اخلاق رذیلہ سے. اور یہ اخلاق رذیلہ سے پاک کرنا، یہ کپڑے کو گندگی سے پاک کرنے کی طرح نہیں ہے کہ نل کے نیچے کپڑا لے گئے اور یوں دھو لیا تو گندگی دور ہو گئی، پاخانہ دور ہو گیا، پیشاب دور ہو گیا. نہیں میرے بھائیو، اس کے لیے شیخ کی ضرورت پڑتی ہے، ماہر شیخ کی ضرورت پڑتی ہے. اس وقت ہم گفتگو کر رہے ہیں، حسد کا لفظ آ گیا. جس کے دل میں بھی حسد ہوگا وہ خود بھی پریشان ہوگا کہ یہ حسد نکل جائے. وہ خود بھی چاہتا ہوگا کہ میں حسد نہ کروں، حسد نکل جائے. لیکن یہ کپڑے دھونے کی طرح نہیں ہے کہ اس پر آپ نے خون کا دھبا دیکھا اور دل میں یہ دائیا پیدا ہوا کہ میں اس کپڑے کو خون سے پاک کرنا چاہتا ہوں، بغیر کسی کو پوچھے خود ہی اٹھ کر کے گئے، یوں دھو لیا اور وہ کپڑا صاف ہو گیا. جتنا بھی آپ ارادہ کرو حسد نکالنے کا، جب تک ایکسپرٹ ایڈوائس نہیں ملے گی اس وقت تک وہ حسد آپ کے دل سے نہیں نکلے گا. اور حسد کی حالت میں اگر گئے تو گندا دل لے کر گئے، اور گندا دل اگر ہوتا ہے تو موت کے وقت ایمان خطرے میں ہوتا ہے. اور اگر اللہ کا فضل ہوا اور ایمان خطرے میں نہ پڑا اور ایمان کی سلامتی کے ساتھ چلے گئے تو گندے دل والا آدمی جنت میں نہیں جا سکتا. اس لیے اس کو صاف کرنے کے لیے جیسے سونے کو فرنس میں ڈالتے ہیں، آگ پر تپاتے ہیں، تو یہ گندے دل والے آدمی کو جہنم میں 100 سال کے لیے، 25 سال کے لیے، 50 سال کے لیے، 1 سال کے لیے داخل کیا جائے گا. کافر جب جہنم میں جاتا ہے تو عذاب کے لیے جاتا ہے، اور ایمان والا جب جہنم میں جاتا ہے تو صاف ستھرا ہونے کے لیے جاتا ہے. اس لیے کہ گندا دل جو ہے وہ جنت میں داخل نہیں ہو سکتا. تو میرے بھائیوں، میں یہ عرض کر رہا ہوں کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کی جو محبت ہے، یہ جو وابستگی ہے، یہ بہت اونچی چیز ہے، بہت اونچی چیز، بہت اونچی چیز. اور اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم سے تعلق رکھنے والی جتنی بھی چیزیں ہیں وہ بھی بہت اونچی. تو مدینہ منورہ بھی بہت اونچا ہو گیا، مکہ مکرمہ بہت اونچا ہو گیا، حضرت ابو بکر بہت اونچے ہو گئے، حضرت عمر بہت اونچے ہو گئے، حبشے کے کالے بلال بہت اونچے ہو گئے، حضرت بلال رضی اللہ تعالیٰ عنہ، حضرت ابو ہریرہ رضی اللہ عنہ بہت اونچے ہو گئے، حضرت عائشہ بہت اونچی ہو گئی. جو بھی وابستہ ہو جاتا ہے وہ اونچا، یہ امت بہت اونچی ہو گئی، قرآن بہت اونچا ہو گیا. قرآن تو کلام ہے، اس لیے پہلے ہی سے اونچا تھا، لیکن اللہ تعالیٰ شانہ نے کسی بھی نبی پہ نہیں اتارا، اس لیے کہ سب سے افضل نبی پہ اتارنا تھا، سب سے اونچی چیز سب سے افضل نبی پہ اتاری جائے گی. تو جو بھی وابستہ ہو جاتا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم سے بہت اونچا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا دین بھی بہت اونچا، اللہ کے نبی صلی اللہ علیہ وسلم کے دین کا ایک ایک حکم بھی بہت اونچا، اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک ایک سنت بھی بہت اونچی. اس لیے میرے بھائیو، میری آپ سب حضرات سے درخواست ہے، اپنی ذات سے بھی درخواست ہے کہ نبی صلی اللہ علیہ وسلم کی صحیح قدر یہی ہے کہ ہم اپنے آپ کو نبی صلی اللہ علیہ وسلم سے جو اللہ تعالی شانہ نے ہمیں وابستہ کیا ہے اس کی قدر کر کے اس وابستگی کا جو حق ہے وہ حق پورا کرے. اور وہ حق یہ ہے کہ ہم ان کی لائی ہوئی شریعت کو اچھی طرح سمجھیں، اور اچھی طرح سمجھ کر کے اس پر عمل کریں، اور عمل کر کے دور دور تک دوسروں تک اس شریعت کو پہنچائیں اور ان کو بھی اس شریعت پر لائیں. یہ حقیقی معنی میں قدر ہوگی، یہ حقیقی معنی میں شکر ہوگا. میں کچھ سنت کے بارے میں گفتگو کرنا چاہتا تھا لیکن بیچ میں دوسری کام کی باتیں آ گئی. اللہ تعالیٰ شانو ہمارے حال پہ رحم فرمائے، فضل فرمائے. اچھا عمل جو بھی ہوگا، اچھا عمل جو بھی اچھا عمل ہوگا اس سے روح کو فائدہ پہنچے گا، اور برا عمل جو بھی ہوگا اس سے نفس کو فائدہ پہنچے گا. جتنا نفس کو فائدہ پہنچاتے رہو گے روح اتنی ہی کمزور ہوتی چلی جائے گی، نفس اتنا ہی طاقتور ہوتا چلا جائے گا. جتنا زیادہ روح کو فائدہ پہنچاؤ گے روح اتنی ہی طاقتور ہوتی چلی جائے گی، نفس اتنا ہی کمزور ہوتا چلا جائے گا. اور جنگ جو ہے اندر ان دونوں کی ہوتی ہے. فجر کے وقت الارم بجا، آنکھ کھلی، اب ایک طاقت کہہ رہی ہے کہ اٹھ جاؤ، دوسری طاقت کہہ رہی ہے کہ 5 منٹ کے بعد، ایک طاقت کہہ رہی ہے کہ اٹھ جاؤ، دوسری طاقت کہہ رہی ہے کہ گھر میں پڑھ لینا سن رائز سے پہلے. یہ جو دو طاقتیں ہیں یہ نفس اور روح کی لڑائی ہے. اب جتنے اچھے اعمال ہوں گے تو روح طاقتور بنے گی، تو اس لڑائی میں نفس کو مغلوب کر دے گی،
और अगर बुरे आमाल हैं तो ये नफ्स जो है नफ्स ये ताकतवर होगा और ये रूह को जो है वो मगलूब कर देगा और बुराई की तरफ जाएंगे। तो ये हदीस जो मैंने पढ़ी थी उसमें आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मन अहब्ब सुन्नती, कि जिस शख्स ने मेरी सुन्नत से मोहब्बत की, और सुन्नत से मोहब्बत करेगा इसका मतलब ये है कि सुन्नत को अपनाएगा। किसी लड़की से मोहब्बत हो जाए तो जाहिर है कि उससे शादी करने की कोशिश करेगा। तो मोहब्बत करने का मतलब ये कि जो शख्स मेरी सुन्नत से मोहब्बत करेगा यानी जो मेरी सुन्नत को अपनी जिंदगी में लाएगा। इसीलिए दूसरी रिवायत में है कि मन अहिया सुन्नती, जो शख्स मेरी सुन्नत को अपनी जिंदगी में जिंदा करेगा, फकद अहब बनी, तो समझ लो कि इसको मुझसे मोहब्बत है, इसको मुझसे मोहब्बत है। और जिसको मुझसे मोहब्बत है वो मन अहब बनी, और जिसको मुझसे मोहब्बत है कान मैया फिर जन्न, वो जन्नत में मेरे साथ होगा। अब ये जो हदीस है इसका शुरू का हिस्सा भी सुन लीजिए, ये हजरत अनस रजी अल्लाह उन्हें रिवायत करते हैं। इसलिए कि सुन्नत जब हम बोलते हैं हमारे रोजमर्रा की बोलचाल में, तो सुन्नत से जहन में सिर्फ वो सुन्नतें आती है, खाने की सुन्नतें, पीने की सुन्नतें, सोने की सुन्नतें। सुन्नत का मतलब ये कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी का हिस्सा। आप फजर की नमाज पढ़ते थे तो फजर की नमाज भी सुन्नत है आपकी, जो कि फर्ज है। जितने फराइज है भी आपका तरीका, सुन्नत का माना तरीका, तरीका। जिसने मेरे तरीके से मोहब्बत की यानी मेरे दीन से मोहब्बत की, जो मेरा दीन अपनी जिंदगी में ले आया, पूरा तरीका अपनी जिंदगी में लाया, उसको मुझसे मोहब्बत है, और जिसको मुझसे मोहब्बत होगी वो जन्नत में मेरे साथ होगा। तो इससे पहले हजरत अनस से कहते हैं आप सल्लल्लाहु अलैहि वसल्लम, या अनस, ए अनस, इन इस्तताअत अन तुसबिह व तुमसिया वलैस फी कल्बिक गिश्शुन लिअहद फफअल। ए अनस, अगर तू एक काम कर सके तो करना। वो कौन सा काम है? कि तू सुबह करे इस हाल में कि तेरे दिल में किसी के लिए मैल ना हो, और तू शाम करे इस हाल में कि तेरे दिल में किसी के लिए मैल ना हो। सुबह में उठा तो मैल ना हो, शाम को मैल ना हो। इसका मतलब यह नहीं कि सुबह शाम दिल साफ रहे और बाकी अवकात में मैला रहे, नहीं। मतलब यह है कि इंसानी फितरत है कि मौलाना के साथ कोई गलत फहमी हमारी हो गई। अब उस गलत फहमी में मौलाना का कसूर नहीं था, लेकिन मुझे ऐसा हुआ कि मौलाना ने कसूर किया है। और कभी ऐसा होता कि हकीकत में मौलाना का कसूर है और मौलाना ने मेरे ऊपर ज्यादती की और मौलाना कहते कि मेरी गलती हो गई, माफ कर दीजिए। तो इंसान की फितरत है कि दिल में सदमा होता है, एक मैल आ जाता है थोड़ी देर के लिए कि यार मौलाना ने मेरे साथ ऐसा किया। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो दिल में मैल आया है, इस मैल की परवरिश मत करो, इस मैल को जल्दी से जल्दी धोने की कोशिश करो। यह है, आ जाएगा मैल कभी गलत फहमी की वजह से, कभी बदगुमानी की वजह से। तो ऐसे बहाने ढूंढो। हमारा किसी से बहुत ज्यादा ताल्लुक हो, टोरंटो के अंदर बहुत प्यार, बहुत मोहब्बत, हर वक्त एयरपोर्ट पे आ जाए, मना करने के बावजूद भी एयरपोर्ट पे आ जाए, और अचानक एक सफर में एयरपोर्ट भी नजर नहीं आए, घर पहुंचे तो घर भी खबर नहीं, कुछ न फोन करते हैं न मुलाकात कर रहे हैं। अब दिल में ख्याल आएगा कि यार क्या हो गया, दिल में ठेस पहुंचेगी कि इतना ताल्लुक, इतनी मोहब्बत, वो हमें फोन करते हैं, हम उनको फोन करते हैं, वो हमारे यहां आते हैं, हम इनके यहां आते हैं, क्या हो गया। तो अब शैतान जो है हमें बदगुमानी की तरफ ले जाएगा कि इनके दिल में मेरे मुतल्लिक कोई बुराई है, कुछ हुआ है, इसलिए। तो मैल जो दिल पर आता है उसे सेटल मत होने दो, और दिल में ये ख्याल करो कि हो सकता है कि उनको पता ही ना हो कि मैं आ रहा हूं, मौलाना इमरान ने कहा ही ना हो, बहुत बड़ा है टोरंटो, हो सकता है कि वो टोरंटो से वैंकूवर गए हो सकता है कि वो यहां हो ही नहीं, हो सकता है कि बीवी बीमार हो घर में और वो कुछ दौर धूप में हो, मशगूल हो, बिजनेस है तो मशगूल हो, उनके काम करने वालों में से दो चार गैर हाजिर हो और इतने मशगूल हो गए हो कि दिल दिल में उनको ख्याल आ रहा होगा कि हमारा दोस्त आया है, फोन करना है, लेकिन मौका नहीं मिलता। मेरी जिंदगी भी ऐसी है, मुझे भी कभी ऐसा होता है। यानी दूसरों के लिए एक्सक्यूजेस तलाश करो ताकि दिल पर उनके बारे में बुरा ख्याल ना आए। हमारा हाल ये है कि हम एक्सक्यूजेस तलाश करते हैं दिल में बुरा ख्याल लाने का, और एक्सक्यूजेस को तलाश करके दिल में बुरा ख्याल लाते हैं और उसको फिर जमाते हैं, और जमाने के बाद फिर वही बुरा ख्याल दूसरों में पैदा करने की कोशिश करते हैं। मौलाना को मैं कहूंगा कि यार अब्दुल हक भाई ने देखो मेरे साथ ऐसा किया, हालांकि कुछ भी नहीं किया उन्होंने, उन्होंने कुछ नहीं किया है। मौलाना अब्दुल समद साहब ने मेरे साथ ऐसा किया है, वो तो मेरी गलतफहमी है, उन्होंने कुछ नहीं किया है। लेकिन ये हमारे दावत तबलीग के साथ ही क्या कहते हैं कि अल्लाह की बड़ाई को इतना बोलो इतना बोलो इतना बोलो कि बोलने की वजह से दिल में उतर जाए। जिस चीज को आप ज्यादा बोलते हैं वो दिल में जम जाती है। तो मैंने तो इकबाल भाई से बदगुमानी अपने दिल में पैदा कर दी कि इकबाल भाई को मुझसे कोई गड़बड़ है, और उसको सोचते 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 एक्सक्यूज ढूंढना चाहिए था और इस दिल को साफ करना चाहिए था, लेकिन नहीं, मैंने एक्सक्यूज नहीं ढूंढा और अब जमा दी मैंने दिल में बात। और इसको जमाने के बाद मैं मौलाना अब्दुल समद साहब से बात करूंगा कि यार आप देखो ना जमाना कितना बिगड़ गया है, आप सोच भी सकते हैं कि इकबाल भाई ऐसा करे, मेरे साथ ऐसा किया इकबाल भाई ने, इनको कहो तो वही बात, इनको कहो वही बात, इनको कहो वही बात, इतना बोलते हैं इतना बोलते हैं इतना बोलते हैं कि फिर पहले तो दिल दिमाग में ये बात होती है कि शायद मैं गलत हूं, लेकिन वो गलत बात भी दिल सिस्टम में आ जाती है फिर। और फिर वो सामने वाला कितने ही अखलाक से हमारे साथ पेश आए कोई फर्क नहीं पड़ेगा मेरे भाई। दिल मेरे भाइयों दिल साफ रखो, दिल साफ रखो। अब्दुल हक भाई मेरे ऊपर कोई ज्यादती करते हैं और मैं दिल साफ रखूंगा तो मेरा क्या जाएगा, मेरा क्या जाएगा? अल्लाह मुझे दुनिया में भी बहुत कुछ देगा और आखिरत में भी बहुत कुछ देगा, और तबीयत में सलामती होगी तो छह महीने के बाद ये भी रुजू करके कहेंगे कि ये आदमी अच्छा है मैं बुरा था। होता है ऐसा, शरीयत की इदफा बिल लती ही आसन, अगर कोई तुम्हारे साथ बुरा ही करे तो तुम अच्छा ही करो। क्यों? फ़इज़ा लदी बैनका व बैनहु अदावतुन कअन्नहु वलीयुन हमीद। अगर तुम इस तरह से पेश आओगे कि बुराई के बदले में अच्छाई, तो वो शख्स जिसके दिल में तुम्हारी दुश्मनी थी वो तुम्हारा पक्का गर्म जोश दोस्त हो जाएगा। हमें तो हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म फरमाया है कि अहसिन मन असा इलैक, ये नहीं कहा कि जो तुम्हारे साथ अच्छा करे उसके साथ अच्छा ही करो, या जो तुम्हारे साथ बुराई करे उसको माफ कर दो, नहीं। आगे का दर्जा हमें सिखाया कि जो तुम्हारे साथ बुराई करे उसके साथ तुम भलाई करो और एहसान करो। हजरत शिबली रहमतुल्लाह अलैह का वाकिया कहकर के बात खत्म करता हूं, इस हदीस का तर्जुमा फिर कर देता हूं। शेख शिबली रहमतुल्लाह तआला एक मरतबा बहुत तंग हुई, लोगों ने बहुत तंग किया, बहुत तंग किया। तो कभी कभी आदमी जब तंग हो जाता है तो खेतों में चला जाता है, जंगलों में चला जाता है, नदी के किनारे जाकर बैठ जाता है, यहां टाउन में घूमने के लिए चला जाता है, सीएन टावर भी चला जाता होगा, बहुत परेशान होकर के दुनिया से बिल्कुल अलग थलग ऊपर चले जाते हैं। आदमी जब डिप्रेस हो जाता है तंग, शेख शिबली रहमतुल्लाह अलैह को बहुत सताया लोगों ने, तो सोचा कि भाई यहां सता रहे हैं चलो बाहर निकल जाते हैं। बाहर चले गए और गम में थे, थके हुए थे, तो खजूर के एक दरख्त के तने खजूर के ट्रंक के साथ ऐसे बैठ गए और बैठ करके गम में थे। तो अल्लाह ताला शानहू अपने वलियों की मदद करते हैं, तो तसल्ली देने वाला कोई नहीं था और अल्लाह जानते थे कि सब इसके मुखालिफ हो गए हैं, ये मेरा वली है और इस वक्त तसल्ली देने के लिए खजूर से मुझे काम लेना चाहिए। तो खजूर के दरख्त को बोलने की कुव्वत अता फरमाई और करामत जाहिर हुई। तो खजूर कहने लगा या शिबली या शिबली या शिबली, ये बेदार हो गई, होश में आ गए कि मेरे साथ बात कौन कर रहा है। तो वो खजूर का दरख्त बोल रहा था, तो खजूर के दरख्त ने कहा कि या शिबली ए शिबली ए शिबली। जब उन्होंने तवज्जो की तो खजूर के दरख्त ने कहा कुल मिसली, तू मेरे जैसा हो जा, नसीहत की, कुल मिसली मेरे जैसा हो जा। क्या मतलब मेरे जैसा? इन्नन्नास यरमूननी बिल अहजार व अना अरमीहिम बिल अस्मार, मेरे जैसा हो जा, लोग मेरे ऊपर पत्थर फेंकते हैं तो मैं उनके ऊपर फल बरसाता हूं, मैं पत्थर फेंकते हैं मैं फल बरसाता हूं। सदमा होता है, कभी वह सदमा एक घंटे के लिए रहता है, कभी एक दिन के लिए रहता है, कभी एक महीने के लिए भी रहता है, लेकिन उस सदमे को, उस सदमे की परवरिश मत करो, उस सदमे को कत्ल करने की कोशिश करो और मोहब्बत की परवरिश करो मेरे भाइयों। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये अनस, अगर तू एक काम कर सके तो करना। क्या? कि सुबह करे तो दिल साफ, शाम करे तो दिल साफ। इसका मतलब ये कि इन बिटवीन अगर किसी की तरफ से कोई तकलीफ आ जाए तो जल्दी जल्दी शाम को सोने से पहले दिल को साफ कर लेना, अगर रात को कुछ हो जाए तो सुबह होने से पहले पहले दिल को साफ कर लेना। क्यों? فَإِنَّ ذَلِكَ مِنْ سُنَّتِي, इसलिए कि ये मेरा तरीका है, ये मेरा तरीका है। मेरे भाई मिसवाक की सुन्नत की तो बहुत बात होती है, मिसवाक की सुन्नत की बहुत बात होती है, दस्तरखान वाली सुन्नत की बहुत बातें होती है, इस किस्म की सुन्नतों की, और ये भी बहुत कीमती सुन्नतें हैं। लेकिन ये भी तो सुन्नतें हमारे आका सल्लल्लाहु अलैहि वसल्लम की कि हमारा दिल हर एक से साफ रहे, हमारा दिल हर एक से साफ रहे। मैं एक उसूल बयान किया करता हूं कि ऐसा कोई काम ना करो जिसके नतीजे में खालिक से माफी मांगनी पड़े या मखलूक से, पूरी कोशिश करो कि गुनाह ही ना हो ताकि माफी ना मांगनी पड़े, किसी का हक ना मारे ताकि, कोशिश ये करो। लेकिन हम कमजोर है, इसलिए खालिक के मामले में भी गलती हो जाएगी, मखलूक के मामले में भी। तो कोशिश करो कि माफी मांगनी ना पड़े, लेकिन अगर गलती हो जाए तो जल्दी जल्दी माफी मांग लो, खालिक से भी और मखलूक से भी। उसमें नाक ऊंची मत रखो, कियामत के दिन की पकड़ से दुनिया की ये जिंदगी बहुत अच्छी है। और अगर हमसे गलती हो जाए तब तो ये करना है, हमसे अगर गलती हो जाए, गलती करो मत, गलती हो जाए अल्लाह के मामले में, गलती हो जाए माफी मांग लो, अल्लाह से तौबा कर लो। मखलूक के मामले में गलती हो जाए, मखलूक से तौबा कर लो। और अगर कोई हमारे हक में गलती करे तो उसकी माफी मांगने का इंतजार मत करो, उसे माफ कर दो, और रास्ते में कहीं मिले तो इस तरह मिलो जैसा कि आपको कुछ पता ही नहीं है। और अगर वो माफी मांगे तो कहो कि यार शर्मिंदा मत करो, अगर अब्दुल हक भाई गलती करके मुझसे माफी मांगे तो मुझे ऐसा कहना चाहिए कि अब्दुल हक भाई मुझे शर्मिंदा मत करो, आपकी उम्र देखो, मेरी उम्र देखो, आप मुझसे 10-15 साल बड़े हैं, आप माफी मांगते हैं अच्छा लगता है, आप बड़े हैं, आपको हक है, आपने दो बात हमें कह दी तो इसमें क्या हर्ज है। मैं अब्दुल हक भाई से माफी मांगू तो अब्दुल हक भाई ये कहेगा आप शर्मिंदा मत कीजिए, आप मेहमान है हमारे, आप शर्मिंदा मत कीजिए, आप इल्म वाले हैं, आप मदरसे में पढ़ाते हैं, ऐसा वो तो मैं माफ कर चुका हूं, आप क्या कर रहे हैं, वो तो भूल चुका हूं मैं, आप मुझे फिर याद दिला रहे हैं, जो चीज में भूल गया था आप माफी मांग के फिर याद दिला रहे हैं, माफ बिल्कुल माफ। ऐसा मेरे भाइयों जज्बा रखोगे दूसरों को माफ करने का तो इंशाल्लाह सुन इंशाल्लाह अल्लाह ताला हमारी भी सारी लग्जिशों को माफ करेगा। कुरान कहता है कि वलियाफू वलियस्फहू, माफ करो दरगुजर करो। फिर आगे कुरान पूछता है हमसे, पहले तो हुक्म करता है कि माफ करो दरगुजर करो, और फिर पूछता है कि अला तुहिब्बूना अन यग़फिर अल्लाहु लकुम, क्या तुम चाहते हो कि नहीं कि अल्लाह तुमको माफ कर दे। इसका मतलब है कि अगर तुम चाहते हो कि अल्लाह तुमको माफ कर दे तो तुम भी तो दूसरों को माफ करो। अल्लाह ताला शानहु इन बातों पर अमल करने की मुझे आपको तौफीक अता फरमावे। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिही व असहाबिही अजमईन। الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم. يا مصرف القلوب صرف قلوبنا على طاعتك، يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها، أنت وليها ومولاها. اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، ولا تنزع منا صالح ما أعطيتنا. اللهم وفقنا لما تحب وترضى، واجعل آخرتنا خيرا من الأولى. اللهم زيننا بزينة الإيمان، واجعلنا هداة مهتدين. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك. اللهم لا تؤمنا مكرك، ولا تنسنا ذكرك، ولا تهتك عنا سترك، ولا تجعلنا من الغافلين. اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن. اللهم إنا نعوذ بك من ضراء مضرة ومن فتنة مضلة. اللهم استر عوراتنا وآمن روعاتنا، واحفظنا من بين أيدينا ومن خلفنا وعن أيماننا وعن شمائلنا ومن فوقنا، ونعوذ بأذمتك أن نغتال من تحتنا. اللهم اهدنا الصراط المستقيم، وأخذنا من الظلمات إلى النور. اللهم اغفر لنا واختر لنا ويسر لنا أمورنا، وألهمنا مراشد أمورنا، وأعذنا من شرور أنفسنا ومن سيئات أعمالنا. يا أرحم الراحمين رحمك كرمك معاملة فرما، يسر سهولتك معاملة فرما، عفو عافيتك معاملة فرما، فضل عنايتك معاملة فرما، حفظ و امان کا معاملہ فرما، ہم سب کے گناہوں کو معاف فرما، لغزشوں سے درگزر فرما. الہ العالمین ہمیں اپنے مخلص بندوں میں شامل فرما، ہمیں اپنے کامل اولیاء میں شامل فرما، اپنے متقی بندوں میں شامل فرما. الہ العالمین ہمارے ظاہر کی بھی اصلاح فرما، ہمارے باطن کی بھی اصلاح فرما. الہ العالمین ہم بہت گندے ہیں، الہ العالمین سیاہ کار ہیں، گناہوں میں ڈوبے ہوئے ہیں، گناہوں میں لطپت ہیں. الہ العالمین ہمارے حال پر رحم فرما، ہمارے اوپر فضل فرما. الہ العالمین ہمیں تزکیہ کی توفیق عطا فرما، دلوں کی صفائی کے لیے محنت کرنے کی توفیق عطا فرما. الہ العالمین ہمارے قلوب کو اخلاق رذیلہ سے پاک فرما اور اخلاق فاضلہ سے آراستہ فرما. الہ العالمین عقائد فاسدہ سے ہمارے دلوں کو محفوظ فرما. الہ العالمین نفاق سے، شرک سے اور الہ العالمین کفر سے ہمارے دلوں کی حفاظت فرما. الہ العالمین ایمان بہت قیمتی دولت ہے، اسی لیے اس کے پیچھے الہ العالمین شیطان جو اس دولت کا بہت بڑا ڈاکو اور چور ہے وہ ہر وقت پیچھے لگا رہتا ہے. الہ العالمین آپ کی حفاظت کے بغیر ہم اس نعمت کی حفاظت نہیں کر پائیں گے. الہ العالمین اب ہم الہ العالمین ہم میں کچھ تو جوان ہیں لیکن کچھ موت کے قریب پہنچ چکے ہیں. الہ العالمین ہمارے ایمانوں کی حفاظت فرما، ہماری نسلوں کی ایمانوں کی حفاظت فرما. الہ العالمین ہمیں اعمال صالحہ کی توفیق عطا فرما. الہ العالمین ہمارے عقائد کو پختہ کر دے، ہماری عبادتوں کو درست فرما دے، معاملات کی درستگی عطا فرما دے، معاشرت اور اخلاق حسنہ کو بہتر بنا دے، ظاہر باطن کی اصلاح فرما دے، دنیاوی اخروی راحتیں عطا فرما، دنیاوی اخروی خیرات برکات سے مالا مال فرما، دنیاوی اخروی پکڑ سے حفاظت فرما، دنیاوی اخروی شرور سے فتن سے حفاظت فرما. اے ارحم الراحمین حسن خاتمہ کی دولت سے مالا مال فرما. الہ العالمین آخرت کی ساری منزلیں آسان فرما. الہ العالمین سعادت نصیب فرما، شقاوت سے بچا لے. الہ العالمین ایمان کو پختہ فرما، کفر سے بچا لے. الہ العالمین ایمان کو خالص فرما، نفاق سے بچا لے. الہ العالمین توحید کو پختہ فرما، شرک سے بچا لے. الہ العالمین غنا نصیب فرما اور فقر سے بچا لے. الہ العالمین ذلت سے محفوظ فرما، عزت عطا فرما. اے ارحم الراحمین بیماریوں سے نجات عطا فرما اور الہ العالمین صحتوں سے مالا مال فرما، ظاہری باطنی جسمانی روحانی تمام بیماریوں سے نجات عطا فرما. اے ارحم الراحمین برے خاتمے سے بچا لے، اچھا خاتمہ نصیب فرما. الہ العالمین نقمت سے بچا لے اور تیری رحمت عطا فرما. اے ارحم الراحمین جہنم سے بچا لے، جنت عطا فرما. الہ العالمین تیری ناراضگی سے بچا لے، تیری رضا عطا فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین ہم سب کو جنت الفردوس میں داخلہ نصیب فرما. اے ارحم الراحمین ہمارے اس سفر کو بے انتہا قبول فرما، اسے باعث سے خیر و برکت بنا، ہدایت کے عام ہونے کا ذریعہ بنا، تزکیہ کا ذریعہ بنا، تیری محبت کے عام ہونے کا ذریعہ بنا. الہ العالمین مسلمانوں کے درمیان اتفاق اتحاد کا ذریعہ بنا. اے ارحم الراحمین یہاں اس ملک میں جو خیرات برکات ہیں اس میں اور اضافہ فرما. الہ العالمین اس ملک میں ہدایت کی ہواؤں کو عام فرما دے. الہ العالمین اس ملک میں رہنے والے مسلمانوں کی دنیاوی ساری حاجتیں پوری فرما دے. الہ العالمین اس ملک میں استحکام نصیب فرما. الہ العالمین یہاں کی خیرات برکات میں اضافہ فرما. الہ العالمین یہاں کے مسلمانوں کو حق پر مشتمل فرما. الہ العالمین اس مسجد میں ہر قسم کی خیر و برکت پیدا فرما، اس کے تحت چلنے والے جتنے کام ہیں سب میں خیر و برکت پیدا فرما، تاکہ قیام قیامت اسے ہدایت کا مرکز بنا. اے ارحم الراحمین یہاں کے علماء، یہاں کے صلحاء کی صلاح میں، علم میں اور برکت پیدا فرما. الہ العالمین اس مسجد کو وجود میں لانے کے لیے جن جن حضرات نے کوششیں کی ہیں، محنتیں کی ہیں، کر رہے ہیں، جو چلا رہے ہیں، جن کی الہ العالمین جس طرح کی بھی اس میں مدد ہے، جس طرح کا بھی تعاون ہے، سب کو آخرت میں جزائے خیر عطا فرما. الہ العالمین اس مسجد کو شر سے بچا لے، فتنے سے بچا لے، اتفاق اور اتحاد سے اور اتفاق اور اتحاد میں اور مزید برکت پیدا فرما. پورے ٹورنٹو میں جتنی مساجد ہیں سب کی حفاظت فرما، سب کو خیر و برکت سے بھر دے، سب کو شر اور فتنے سے بچا لے، سب کام کرنے والوں کو خلوص عطا فرما، سب کام کرنے والوں کو تیری رضا کے مطابق، تیرے احکام کے مطابق کام کرنے کی توفیق عطا فرما. اے ارحم الراحمین آپ کے نبی صلی اللہ علیہ
وسلم کی مانگی ہوئی ہر خیر عطا فرما, جن شرور سے پناہ مانگی تھی ان شرور سے پناہ عطا فرما. رب العالمین جن جن بھائیوں نے بہنوں نے ہمیں دعاؤں کے لیے کہا ہے لکھا ہے, جو ہم سے متوقع ہیں, جن کا ہم پر حق بنتا ہے, جو ہم سے تعلق رکھتے ہیں, محبت رکھتے ہیں, خصوصاً ہمارے ماں باپ, اساتذہ, مشائخ, دوست احباب, حاضرین مجلس, شرکائی مجلس, سبھی کے تمام جائز نیک مقاصد کو پورا فرما, حق کی حفاظت فرما, حق والوں کی حفاظت فرما, حق والوں کے کاموں کی حفاظت فرما, سب کو شیر و شکر بنا دے, سب کو ایک اور نیک بنا دے, اختلافات انتشارات سے سب کی حفاظت فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم رب اغفر وارحم وانت خير الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين واخر دعوانا.